الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين وأهل بيته الطيبين الطاهرين المعصومين أما بعد، آپ کی کتاب میں جو آیت اللہ جعفر سبحانی صاحب کی عقائد امامیہ، اس پہ جو مباحث تھے تقریباً تو وہ ہم نے ایڈریس کر لیے ہیں، کچھ اور چیزیں ہیں کہ جن کو آج کور کرنا ہے، مگر اس سے پہلے کہ ہم آگے بڑھیں اگر کوئی سوالات آپ کے پچھلے سیشن سے متعلق ہیں تو ارشاد فرمائیے، ورنہ پھر آج کی جو بحث ہے اس کو دیکھا جائے گا۔ کوئی سوال آپ لوگوں کی طرف سے؟ جی اس پہ آئیں گے انشاءاللہ، نیکسٹ سیشن اسی پر ہے، حادثہ وغیرہ۔ ویسے تو اگر آپ آزمائش اور امتحان والی جو بحث تھی اس کے اوپر آپ غور کریں تو وہ اس کو کور کرتی ہے، لیکن بہرحال اس کے اوپر مزید بات انشاءاللہ ہمیں کرنی ہے، لہٰذا وہ اگلے سیشن کے اندر بات آئے گی۔ اور کوئی چیز اس طرف؟ فیر آپ لوگوں کی طرف بھی کوئی سوال آپ لوگوں کا نہیں؟ فیر اب آئیے، آج جو چیز ہمیں کور کرنی ہے اس کا بیسک تعلق ہے اس کتاب کے ساتھ، اسلامی علوم کا تعارف۔ یہ ایکچولی شہید متحری کی فارسی کتاب ہے، تعارف علوم اسلامی، اور اسی کے اندر ایک پورا چیپٹر ہے علم کلام کے بارے میں، اور اس کے اندر جو چیزیں جس ترتیب سے انہوں نے بیان کی ہیں تھوڑا تھوڑا میں انٹروڈیوس بھی کرتا جاؤں گا، اور اس کے اندر جو باتیں انہوں نے ڈسکس کی ان کو آپ کے ساتھ شیئر بھی کرتا جاؤں گا جو عدل کے ساتھ پرٹیننٹ ہے، تعلق رکھتی ہیں، اور کچھ اس کے اندر ہسٹری کے ایشوز بھی آئیں گے۔ علم کلام کے اندر شہید متحری نے یہاں پر جو پہلی چیز ڈسکس کی ہے یہ وہی ہے کہ جس کو ہم نے پہلے لیسن کے اندر بات کی تھی، کہ بنیادی طور پر جو دین اسلام کی تعلیمات ہیں وہ تین حصوں میں تقسیم ہو جاتی ہیں، عقائد، احکام اور اخلاق، تو اس پر ہم بات کر چکے ہیں۔ علم کلام کا تعلق ہے اس پہلے سیکشن کے ساتھ، یعنی عقائد کے ساتھ، اصول دین کے ساتھ۔ پھر اس کے بعد ایک بات آتی ہے کہ ویسے تو اگر آپ دیکھیں تو عقائد کے اوپر گفتگو، جیسے اسلام شروع ہوتا ہے، مثلا پیغمبر اکرم کی جو پہلی تعلیم ہے وہ کیا ہے؟ قولوا لا الہ الا اللہ تفلحوا، لا الہ الا اللہ کہو اور فلاح پا جاؤ، تو وہیں سے وہ عقائد کی بحث تو شروع ہو گئی، مگر ایک فارملی کسی چیز کا ایک ایسا سبجیکٹ بن جانا کہ جس کو پھر باقاعدہ اکیڈمک سرکلز کے اندر ایز اے سبجیکٹ اس کو ڈسکس کیا جا رہا ہو، وہ جو اس کی ایک فارمل حیثیت بنتی ہے باقاعدہ اسٹڈی سرکلز کے اندر، ایک یونیورسٹی اسٹائل کے اندر فارمل تھوڑا مدرسے کا ایک انوائرمنٹ بن جاتا ہے، اس کو اگر آپ دیکھیں تو اس کا پتہ چلتا ہے پہلی صدی کا نصف دوم، سیکنڈ ہاف آف دا فرسٹ سینچری، جو مسلمانوں کی تاریخ ہے اس کے اندر۔ تو اب آپ جانتے ہیں کہ یہ جو صدی کاؤنٹ ہوتی ہے وہ ہجری کیلنڈر کے اعتبار سے کاؤنٹ ہوتی ہے، تو 50 ہجری کے بعد سے آپ کو نظر آئے گا کہ یہ والی بحثیں باقاعدہ ایک فارم حاصل کر پا رہی تھیں کہ جس کو ہم ایک سبجیکٹ کا عنوان دے سکتے ہیں اس طریقے سے، اور اس میں جو پہلی چیز ڈسکس ہو رہی تھی وہ یہی موضوع تھا، جبر اور اختیار، عدل، پروردگار عالم عادل ہے یا نہیں ہے، جبر کا کیا مفہوم ہو سکتا ہے، اختیار کی کیا لمٹس ہو سکتی ہیں، اور پھر فار اینڈ اگینسٹ، اسی طریقے سے یہ ساری بحث ہو رہی تھی۔ پھر ہم کہہ رہے ہیں کہ اگر آپ استدلال کے اعتبار سے دیکھیں تو وہ تو قرآن مجید کے اندر بھی آپ کو استدلال کا انداز نظر آئے گا، مگر جس طریقے سے ہسٹورینز نے اس کو ایڈریس کیا ہے اس کی روشنی میں اس کو دیکھا جا رہا ہے۔ اب قرآن مجید کے اندر اگر آپ یہ دیکھتے ہیں کہ لو کان فیہما آلہۃن الا اللہ لفسدتا، کہ اگر اللہ کے سوا کوئی اور خدا ہوتا تو فساد مچ جاتا، اب یہ ایک آرگومنٹ ہی تو ہے کہ جس کو پیش کیا جا رہا ہے، یا اسی طریقے سے وہ علی آیت جو ہم لوگوں نے پہلے ڈسکس کی تھی کہ افنج المسلمین کل مجرمین، کہ کیا ہم ان لوگوں کو جو مسلمان ہیں اور جو مجرم ہیں ایکولی ٹریٹ کریں گے، یہ جو سوال کا جو انداز ہے اس کے اندر استفہام انکاری جس کو کہا جاتا ہے کہ ایک انٹروگیشن ہے اور اسی کے اندر نگیٹ کیا جا رہا ہے، تو اگر آپ دیکھیں تو ایک استدلال یا دلیل پیش کرنے کا انداز اس کے اندر ہمیں دکھائی دیتا ہے۔ پھر خود پیغمبر اکرم کے جو بیانات ہیں اس کے اندر بھی ہمیں بہت سارے استدلال والے انداز نظر آتے ہیں۔ پھر امیر المومنین علیہ السلام کا جو خطبہ ہے، مولا علی کا خطبات، ان کو اگر آپ دیکھیں جو رپورٹ میں کتابوں کے اندر، تو اس کے اندر آپ کو آرگومنٹس کا ایک پورا سلسلہ نظر آتا ہے۔ نہج البلاغہ کے اندر جبر و اختیار پر کم بات نہیں کی گئی ہے، بہت بات کی گئی ہے، خود قرآن مجید کے اندر جبر و اختیار کے اوپر کم بات نہیں ہوئی ہے۔ یہ بھی ذہن میں رکھیے گا کہ وہ آیتیں جو قرآن مجید سے جبر کے فیور میں بیان ہوئی ہیں اور وہ آیتیں قرآن مجید کے اندر جو اختیار کو بیان کرتی ہیں ان کے بارے میں ہی پھر بعد میں یہ جو گروہ بنے ہیں تو ان کا مسئلہ کیا تھا، یعنی ان کے پاس وہ کیا چیز تھی کہ جس کو یہ لوگ یوز کرتے تھے اپنے آرگومنٹس کے لیے؟ وہ قرآن کی کسی آیت کو ہی پیش کریں گے یا پیغمبر اکرم کی کسی حدیث کو پیش کریں گے یا کسی عقلی دلیل کو پیش کریں گے؟ یہ تین چیزیں براڈلی ہوا کرتی تھیں کہ بھائی تم خود سوچو ایسا کیسے ہو سکتا ہے، ایک یہ عقلی انداز ہے، یہ خود قرآن مجید کی آیت کہہ رہی ہے، دیکھو ذرا اس کے اندر خدا کیا کہہ رہا ہے، اچھا دیکھیے یہ پیغمبر اکرم کی حدیث ہے اس کے اندر پیغمبر اکرم کیا کہہ، یہ ایک انداز ہوا کرتا تھا۔ تو اس کے پیچھے بیک گراؤنڈ کے اندر تو یہی چیزیں تھیں جو وہ پریزنٹ کر رہے تھے، خود اس کے نتیجے میں آہستہ آہستہ لوگوں نے ان تمام تر چیزوں کو پیش کرنا شروع کیا۔ ابتدا میں یہ بات میں نے گزارش کی تھی لیکن پھر اس وقت فارملی چونکہ ہم لوگ چل رہے ہیں ایک کتاب کو دیکھتے ہوئے، ایک گروہ قدری ہمارے سامنے آیا کہ جو اختیار کو پورا پورا ایڈوکیٹ کرنا چاہتا تھا، اور اس کا جو مخالف گروہ تھا وہ کہلایا جبری۔ یہ قدری جو تھا وہ اختیار والا تھا اور جو جبری تھا وہ تو واضح ہے جبر والا۔ ٹھیک ہے جی، یہ بات ذہن میں رکھیے گا کہ جو بعد میں یہ جبری گروہ ہے یہی پھر بعد میں ریفائن ہو کر اشاعرہ بنا، اور یہ جو قدری گروہ تھا یہی پھر بعد میں ریفائن ہو کر معتزلہ بنا۔ مثلا جب ابتدا میں اس گروہ کی اگر آپ بات کریں، مثلا نام بھی آتے ہیں غیلان دمشقی وغیرہ دو تین افراد کے بارے میں کہ وہ اختیار کو بہت زیادہ ایڈوکیٹ کرتے تھے، لیکن ٹھیک ہے اس زمانے میں تو اگر آپ ان کو پوچھیں تو ان کو معتزلہ کے بارے میں کچھ بھی نہیں پتہ ہوگا، لیکن جو گروہ ہے وہ اسی طریقے سے ایوالو ہوتے ہیں، جو گروپس ہوتے ہیں وہ اسی طریقے سے مختلف ارتقائی مراحل کو طے کرتے ہیں۔ تو پھر یہی افراد جو اس نظریے کے قائل تھے وہ بعد میں ریفائن ہوا، فائن ٹیون ہوا، پھر بہت سی چیزیں اس میں ایڈ ہوئیں، کچھ چیزیں اس کے اندر مائنس ہوئیں، مگر وہ بن کر معتزلہ کی شکل میں فائنلی ہمارے سامنے آ گئے۔ اور یہ جو جبری گروہ تھا یہی پھر اور زیادہ ریفائن ہونے کے بعد کچھ ایڈیشن کچھ سبٹریکشن مگر پھر اشاعرہ کی صورت میں ہمارے سامنے آ گئے۔ یہ بات ذہن میں رکھیے گا، معتزلہ بھی کسی کے نام پر معتزلہ کہلاتے ہیں، اشاعرہ بھی کسی کے نام پر اشاعرہ کہلاتے ہیں۔ یہ کسی شخص کا نام تھا کہ جس کی وجہ سے ان کو اشاعرہ کہا گیا، یہ کسی کا نام پڑ گیا تھا جس کی وجہ سے اس کو گروہ کو معتزلہ کہا گیا۔ یہ نام نہیں ہے، قدری کسی کا نام نہیں ہے، جبری کسی کا نام نہیں ہے، یہ تو اس ورچو کی وجہ سے، اس صفت کی وجہ سے، اس آئیڈیالوجی کی وجہ سے ان کو یہ نام دیا جا رہا تھا، مگر یہ جو نام ہے وہ افراد کے ناموں کے اوپر نام پڑا۔ تو یہاں تک ہم پہنچے کہ جو پہلا مسئلہ ان لوگوں کے درمیان جو نزائی اختلافی جو بنا تھا وہ وہی تھا، جبرو اختیار والا۔ اب ظاہر انسان کے اینگل سے اگر آپ دیکھتے ہیں تو وہ جبرو اختیار بنتا ہے، خدا کے اینگل سے دیکھتے ہیں تو پھر یہی چیز قضا اور قدر کے عنوان سے پیش کی جاتی ہے۔ پھر اس کے بعد یہی والے معاملات جو ہیں وہ آگے بڑھتے ہیں اور خدا کے عدل تک یہ بحث پہنچ جاتی ہے، یعنی انسان مجبور ہے، خدا انسان کو اختیار دیتا ہے، اسپیس دیتا ہے، پورا اسپیس دے دیتا ہے، تو انسان پورا رسپانسبل ہو گیا۔ اگر انسان کو پروردگار عالم نے پورا مجبور کر دیا تو پھر انسان رسپانسبل کیسے ہوا، یہ عدل کے اوپر کوشچنز آنا شروع ہوتے ہیں۔ تو وہ جو جبر کے قائل ہیں وہ تو پھر کہتے ہیں کہ اس بحث کے اندر پڑھو ہی نہیں، اس لیے کہ جو خدا نے کیا وہی عدل ہے۔ اب آپ نوٹ کر رہے ہیں یہ چیزیں آپس میں لنک کیسے ہوتی ہیں، کہ وہ یہ کہتے ہیں کہ جب ہم خدا کے جبر کے قائل ہیں کہ خدا نے ہم کو مجبور کر دیا ہے تو جو خدا نے کیا ہے وہ عدل ہے، وہ خود کو اس بات کے لیے آمادہ نہیں پاتے کہ وہ خدا کی طرف ظلم کی نسبت دیں اور یہ کہیں کہ خدا ظالم ہے، نہیں وہ بھی یہ نہیں کہتے، مگر ان کا جو کہنا تھا وہ یہی تھا کہ خدا جو کرے وہ عدل ہوتا ہے، عدل کو آئسولیشن کے اندر ڈسکس مت کرو، وہ یوں کہتے تھے کہ عدل کو جب تم ڈسکس کرو تو آئسولیشن میں ڈسکس مت کرو، وہ جو کر دے وہ عدل ہے، تو اس نے ہمیں مجبور پیدا کیا ہے تو اس کا مجبور پیدا کرنا بھی عدل ہے، جو اس کی طرف سے ہو جائے وہ عدل ہے۔ اگر آپ کے ذہن میں ہو پہلے سیشن میں اس بارے میں تفصیلی ہماری بات ہوئی تھی۔ لیکن وہ افراد کہ جو اختیار کے قائل تھے انہوں نے پھر اس کے اندر بحث کو آگے بڑھایا کہ نہیں عدل ہوتا ہے، انسان کو اختیار دیا گیا ہے، پھر اسی کی بنیاد پر اسسمنٹ ہونا ہے اور پروردگار عالم عدل کرے گا۔ پھر حسن و قبح کی بحث یہیں سے نکلتی ہے کہ جب عدل ہے تو عدل کا کیا مطلب ہے کہ عدل ہے، یعنی انسان جو ہے وہ اپنی عقل سے فرض کیجئے کہ کوئی دین اس کے پاس نہیں ہے، کوئی شریعت اس کے پاس نہیں ہے، अभी तो वो एथियस्ट है, वो मुल्हद है, वो खुदा को ही नहीं मानता। मगर अगर आप उससे भी पूछेंगे कि अदल अच्छा होता है या नहीं, तो वो कहेगा कि अदल अच्छा होता है। अगर उससे भी अगर आप पूछेंगे जुल्म बुरा होता है या नहीं, तो वो कहेगा कि जुल्म बुरा होता है। तो ये जो कह रहा है कि अदल अच्छा होता है, तो ये दीन इस्लाम को तो नहीं मान रहा, तो ये किस बुनियाद पर कह रहा है? ये जो जुल्म को बुरा कह रहा है, तो ये दीन इस्लाम को तो नहीं मानता, तो ये किस बुनियाद के ऊपर बुरा कह रहा है? और ऐसा नहीं है कि इसके ऊपर आपको किसी किस्म का कोई इख्तलाफ नज़र आए, सब के सब यही बात कह रहे हैं। तो ये यहाँ पर उसके ज़रिए से इस्तदलाल करते हैं कि नहीं साहब, ये अक्ल इंसानी जो है वो बहरहाल कुछ ना कुछ चीज़ों को ग्रास्प करने की, समझने की सलाहियत रखती है। फिर वो उसको और आगे ले जाते हैं, अदल से आगे, कि मिसाल के तौर पर सच्चाई, सदाकत, अमानत, ये तमाम तरह चीज़ें। वो कहते हैं ये भी वो चीज़ें हैं कि जिसके ऊपर अक्ल इंसानी बहुत काफ़ी रोशनी डालती है कि ये अच्छी चीज़ है। ये इसको कहा जाता है इस्तिलाह के अंदर हुस्न कुबह अकली, कि अक्ल के ज़रिए से हुस्न को समझना, अक्ल के ज़रिए से कुब को समझना, यानी अच्छे और बुरे को समझना। अच्छा, अब उसका एक और प्रॉब्लम कहाँ पर आता है जो बहुत इंपॉर्टेंट है, अभी आप फॉर्मली भी देखेंगे इसको, वो परवरदिगार आलम की तौहीद अफ़ाली, ये जहन में रखिएगा। जो तौहीद है उसको डिस्कस करते हुए, तौहीद ज़ाती, सिफाती, अफ़ाली और इबादी, ये तो और भी किस्म की जा सकती हैं मोटी मोटी। अब जैसे मिसाल के तौर पर अगर आप देखें तौहीद इबादी, इसमें कोई इख्तलाफ नहीं, इबादत होगी सिर्फ और सिर्फ अल्लाह की होगी, किसी और की इबादत नहीं होगी, ठीक है ना। यानी फी ज़माना अगर आप देखें, जो वहाबियत का जो इशू था वो ये था कि उन्होंने मसलन शफात और तवस्सुल को तौहीद इबादी के ख़िलाफ़ समझ लिया, ठीक है। लेकिन इबादत सिर्फ अल्लाह की होगी, इसमें किसी मुसलमान का कोई इख्तलाफ नहीं है, सब के सब इस बात के कायल हैं। वो उन्होंने एक बहुत कोता नज़री का मुजाहरा किया, समझे नहीं बात को और समझना चाहते भी नहीं हैं कि वो तवस्सुल और शफात ख़ास तौर पर इन दो चीज़ों को, और इसके अलावा बहुत सारी चीज़ों को उन्होंने उसको शिर्क के अंदर शामिल कर दिया कि अगर ऐसा कोई करता है तो वो शिर्क करता है। लेकिन अगर किसी भी मुसलमान से सवाल किया जाए कि आप तौहीद इबादी के कायल हैं या नहीं, यानी इबादत होगी तो सिर्फ़ और सिर्फ अल्लाह की होगी, वो माबूद है, आप आबिद हैं, क्या इसमें कोई शक, कोई शुबा? वो कहेगा नहीं, माज़ अल्लाह ऐसा कुछ भी नहीं, दुरुस्त। इसी तरीके से तौहीद ज़ाती, वो एक है और उसका कोई शरीक नहीं। देखिए ये जो है ना, वो एक है और उसका कोई शरीक नहीं, वो खुदा की बात हो रही है। ये बंदों के एतबार से बात हो रही है कि बंदे जब इबादत करेंगे तो उसको माबूद मानेंगे, ठीक है जी। यानी फ़र्ज़ कीजिए इस वक्त इस दुनिया के अंदर कोई भी बंदा ना होता, इस कायनात के ऊपर ऑन द फेस ऑफ अर्थ कोई भी बंदा ना होता, तब भी तौहीद ज़ाती तो है ही, ठीक है। अगर कोई भी बंदा ना होता तो भी हक यही था कि इबादत हो तो उसी की हो, मगर कर कौन रहा है? आप मेरी बात समझ रहे हैं? यानी प्रैक्टिकली अगर कोई बंदा ना हो तो बंदगी कौन कर रहा है, दुरुस्त है। तो उस बंदगी के लिए ये टू वे चल रहा है कि मसलन है एक खुदा है और परवरदिगार वो है कि जिसकी इबादत बंदे कर रहे हैं, यानी शायान शान उसी के है कि उसकी इबादत की जाए, मगर ये इबादत कर कौन रहा है? ये खुदा की इबादत कर रहे हैं बंदे, उसकी बंदगी कर रहे हैं। तो वो एक है, इसमें कोई शक कोई शुबा किसी मुसलमान को नहीं है। इबादत सिर्फ उसी की होनी चाहिए, किसी किस्म का कोई इसके पॉइंट ऑफ डिस्प्यूट नहीं है। उसकी डिटेल्स के अंदर वहाबियों ने वो किया है, लेकिन ये कि बहरहाल इन प्रिंसिपल उसके अंदर कोई प्रॉब्लम नहीं। ये जो दो चीज़ें हैं, ये इन दोनों के दरमियान बहुत बड़ा वजह निज़ा बन गई, ये अशायरा और मोतज़िला के दरमियान, इनके और इनके दरमियान। इनमें से एक ग्रोह जो है वो तौहीद सिफाती का कायल हुआ, दूसरा जो है वो तौहीद अफ़ाली का कायल हुआ। और ये होना था, आप ज़रा नेचुरली गौर करें इसके अंदर कि जब आप जबर व इख्तियार की बहस को ले गए उस डायरेक्शन के अंदर, तो होना क्या है? होगा यही कि अगर एक इंसान इख्तियार रखता है तो उसका फेल किसका है? खुद का है, तो खुदा का तो नहीं है। तो मोतज़िला ने क्या करना है? मोतज़िला ने तौहीद अफ़ाली का इनकार कर देना है। आई गेटिंग द पॉइंट? ये इंपॉर्टेंट चीज़ थी कि यहाँ पर आकर तौहीद अफ़ाली का वो इनकार कर देते। वो कहते कि जनाब अली तौहीद अफाली कहाँ से हो सकती है, इसलिए कि फेल तो इंसान का है, बंदे का है, खुदा का तो नहीं। ये जो थे अशायरा, इन्होंने अफ़ाली का इकरार किया मगर सिफाती का इनकार कर दिया। वो उसकी दूसरी रीजंस हैं, लेकिन बहरहाल किया, इन्होंने सिफाती को एग्री कर लिया। अब ये इसके अगर हम डिटेल में जाएंगे तो हमारा अदल का बहुत सारा छूट जाएगा, लिहाजा मैं इसके ऊपर और ज़्यादा डिटेल में नहीं जा रहा। लेकिन अफ़ाली के हवाले से आप लोग बहुत क्लियर रहेगा कि ये बहुत पॉइंट ऑफ डिस्प्यूट बना, बहुत बड़ा उसके अंदर। इसके अंदर अशायरा जो थे उन्होंने कहा नहीं जनाब, तो फेल तो है ही नहीं हमारा, हम तो मजबूर हैं, फेल तो है ही खुदा का, तो हमारा कहाँ से फेल है, फेल खुदा का, हमारा कुछ भी नहीं। शिया इसके अंदर मुमताज़ हैं, ये बात जहन में रखिएगा। वो कहते हैं कि तौहीद सिफाती को भी हम मानते हैं, तौहीद अफ़ाली को भी मानते हैं, दोनों चीज़ों को हम मानते हैं, दोनों चीज़ों को हम कबूल करते हैं। तौहीद सिफाती यस, तौहीद अफ़ाली यस। हमारा इख्तियार है, बेशक है, लिमिटेड इख्तियार है, वहाँ पर वो चीज़ हमें काम आती है। अल अमरो बैनल अमरैन के मामला दोनों के दरमियान का, ना हमारे पास पूरा इख्तियार है ना हम पूरे मजबूर हैं। फिर वही वाली एग्जांपल अगर आपके जहन में हो कि वो जो बिजली आ रही है पावर हाउस से और उसके बाद फिर बटन आपने दबाना, तो अगर आप देखें कि आपका कोई फेल ही नहीं है तो आपको रिस्पॉन्सिबल होल्ड नहीं किया जा सकता, फिर अदल के ख़िलाफ़ है। लिहाजा आपका इख्तियार तो है मगर लिमिटेड है। खुदा जब चाहे वो अपने लगाम को खींच सकता है, इंसान से तौफीक दे सकता है उसको और उसे तौफीक सल्ब कर सकता है। फिर याद करें वही वाली बात कि इय्याक नअबुदु व इय्याक नस्तईन, वो क़दरी आलिम, वो क़दरी आलिम कौन, यही वाला जो इमाम के सामने आकर वो क्वेश्चन कर रहा था और इमाम ने उसे कहा कि ये वाला सूरह फातिहा पढ़ो कि अगर खुदा का कुछ भी नहीं है तो नस्तईन का क्या मतलब है, हम तुझसे मदद मांगते हैं। तो खुदा का है बेशक, सारा इख्तियार उसी का है, उसने एक महदूद इख्तियार दिया अपने बंदों को जो वो खींचने की लेने की पूरी पूरी सलाहियत रखता है जब भी वो करे। इल्म परवरदिगार के साथ इसको कन्फ्यूज़ नहीं किया जाएगा, इल्म खुदा का ज़ाती है, परवरदिगार के इल्म में होना कि ये बंदा अपने इख्तियार से क्या करेगा, ये उसका इल्म है। इल्म कभी इल्लत नहीं होता। ये चीज़ें हम लोग पढ़ चुके हैं मगर इस वक्त थोड़ा एक दूसरे एंगल से इसको देख रहे हैं, ठीक है जी। ये आप लोगों के लिए वाज़ेह हुआ, ये तौहीद अफ़ाली वाली जो बहस है इसके अंदर, ठीक है जी। अच्छा, अब यहाँ पर थोड़ा सा हम आगे चले गए मगर पीछे आइए। इल्मे कलाम को इल्मे कलाम कहने की क्या वजह है, क्या रीज़न है कि इस इल्मे कलाम को इल्मे कलाम, कलाम का मतलब तो गुफ्तगू करना है, बात करना है, ठीक है। एक मुतकल्लिम होता है, वो बात करता है तो उसकी ज़बान से कलाम अदा होता है। तो इस इल्मे कलाम को, ये तो उसूल दीन का इल्म है, अकायद का इल्म है, आइडियोलॉजी को डिस्कस कर रहा है। तो व्हाट इज़ द रीज़न बिहाइंड कॉलिंग इट इल्मे कलाम, इसको इल्मे कलाम कहने की क्या वजह है, कोई आइडिया? एक वजह ये बयान की गई, बिल्कुल सही बात है, इल्मे कलाम को इल्मे कलाम कहने की एक वजह ये बयान की गई कि इस इल्म में महारत अगर किसी को आ जाए तो उसे बोलना आ जाता है। राइट, इल्मे कलाम वजह तस्मिया, ठीक है जी। नंबर वन, कलाम करना आ जाता है। नंबर दो, अल कलामो फी कजा, ये उनका अंदाज था गुफ्तगू करने का। वो कहते थे इस मामले में कलाम ये है, अल कलामो फी हाजहिल मसअला। मसलन बहुत सारे अफराद होते हैं ना जब गुफ्तगू करते हैं, मसलन अंग्रेजी के अंदर वो एक्सपेक्टिव क्या गुफ्तगू का अंदाज एक होता है, शुरू में एक जुमला वो लेकर आते हैं वेलकमिंग वर्ड के तौर पर, वेल वो शुरू करते हैं, वेल इट वाज लाइक दैट एंड इट वाज लाइक दैट, वो वेल वेल के बगैर वो गुफ्तगू शुरू ही नहीं करते। तो एक अंदाज होता है गुफ्तगू करने का। इसके जो जिनको मुतकल्लिमीन कहा जाता था उनका अंदाज ये था कि जब वो गुफ्तगू करते थे, मतलब अल कलाम फी हाज़िहिल मसअला, कि इस मसले के अंदर कलाम ये है, इस तरह से वो गुफ्तगू को शुरू करते थे, किसी भी टॉपिक को जब बयान करते थे वो ये उनका अंदाज था। तो ये बन गया आहिस्ता आहिस्ता कि भाई ये तो इल्म कलाम है कि जिसके अंदर हर चीज़ में ये लोग अल कलाम अल कलाम अल कलाम कहते हैं, तो ये इल्म कलाम बन गया। एक रीज़न इसका ये भी बयान किया गया। नंबर तीन, तीसरा जो रीज़न है और ये भी बहुत खूब है कि भाई ये जो इल्म कलाम के कायलीन हैं, यानी जो इल्म कलाम के मानने वाले वही इल्म कलाम पर बोलेंगे ना, तो ये लोग क्या कर रहे हैं? ये बोल रहे हैं। जो नहीं बोल रहे वो क्या कर रहे हैं? सुकूत के मुकाबले में। भाई जब ये बोलेंगे तो जाहिर है कुछ ना कुछ तो अपनी अकल इस्तेमाल करेंगे और बोलेंगे, ठीक है जी। इनके मुकाबले में वो बोलते हैं कि भाई इन मसाइल में आप बोल क्यों रहे हैं, आप बात क्यों कर रहे हैं इन मसाइल के ऊपर? ये अल्लाह जाने, अल्लाह का रसूल जाने, ये खुदा जाने, कुरान जाने, हदीस जाने, हमें कुछ नहीं पता, हम तो अहले हदीस हैं। सुकूत के कायलीन कौन थे? अहले हदीस। बड़े नाम है इसमें भी, अहमद इबन हम्बल, इमाम अहमद इबन हम्बल, ये बड़ा नाम है उस ज़माने के अतबार। अच्छा, आप ये जहन में रखिएगा, अभी आती ये बात इसके ऊपर, अभी इसको डिस्टर्ब नहीं करता मैं, मगर बहरहाल ये अफराद थे, वो कहते थे भाई हम तो बोलेंगे नहीं इस मसले पर, ये हमारा टॉपिक नहीं है, हम तो सीधी सीधी आयत पढ़ेंगे, हदीस पढ़ेंगे, जो इसका मतलब है, ठीक, जो आयत है, जो हदीस है वो हम पढ़ेंगे, हम इसके अलावा कुछ नहीं जानते, नाम से बोलेंगे, ये हमारा डोमेन ही नहीं है, हमारा जुरिस्डिक्शन ही नहीं है इसके अंदर। गेटिंग द पॉइंट? तो ये हो गए अहले हदीस जो सुकूत के कायल थे, चूंकि इनके मुकाबले में वो लोग बोल रहे थे, वो कह रहे हम तो बोलेंगे इस मसले पर, तो बोलना कलाम है, लिहाजा इसको कहा गया इल्मे कलाम। फिर ये भी एक जहन में रखिएगा, एक और आखिरी रीज़न जो है, कलामुल्लाह कुरान, कुरान कलामुल्लाह है, अल्लाह का कलाम है। चूंकि इसके हवाले से एक बहुत बड़ा डिस्प्यूट हो गया, और वो डिस्प्यूट क्या हो गया, अगेन उसकी भी डिटेल में हम नहीं जाएंगे, हमारे टॉपिक से ताल्लुक नहीं उसका। कुरान खालिक है या मखलूक? कुरान खालिक है या मखलूक? बज़ाहिर तो बहुत अजीब सी बात है, यानी अगर मैं आपसे पूछूं तो आपको क्या लगता है, कुरान खालिक है या मखलूक है? हाँ, तो कलाम क्या होता है, या खालिक होता है या मखलूक होता है, क्या होता है तो बताइए। खालिक ने खल्क किया या नहीं किया, ये खुद से वो खालिक है, एक सवाल तो है ना इसका, नहीं हाँ खालिक नहीं तो क्या हुआ, मखलूक भी नहीं है तो फिर क्या है, फिर वो कुछ तो है ना बाबा। कुरान अल्लाह का कलाम है, ठीक है जी, जब वो अल्लाह का कलाम है, खालिक है या मखलूक है? हाँ, तख्लीक हुआ ना, तो मखलूक हुआ ना, उसके अंदर दो ग्रोथ है, एक इसी बात का कायल था और दूसरा था खालिक होने का कायल। मोतज़िला जो है वो कुरान के मखलूक होने के कायल है, अशायरा कुरान के मखलूक होने के कायल नहीं है। अब चाहे थोड़ा सा अंदर डीपली, ज़्यादा नहीं, थोड़ा सा, तौहीद सिफात याद है, अफ़ाल याद है, जो थोड़ी देर पहले भी बात हुई थी इसके अंदर, तौहीद अफ़ाली के कौन कायल थे? मोतज़िला। हमारा तो पूरा पूरा इख्तियार है, हमारा फ़ेल हमारा है, दुरुस्त है, हाँ, और तौहीद सिफाती अशायरा कायल थे। जनाब अली, इसके अंदर हुआ ये, इसके अंदर कि ये जो कुरान है ना, कुरान जो कलाम परवरदिगार है, मोतज़िला ने कहा कि हमारे लिए तो कोई इशू है ही नहीं इसके अंदर, हम तो इसको मखलूक मानते हैं, ठीक है। उन लोगों ने कहा कि नहीं जनाब, कुरान जो है हम तौहीद सिफाती के कायल हैं, तौहीद सिफाती के कायल हैं। अब उसका नतीजा क्या निकला, कहा कि ये जो कुरान है ये इल्म परवरदिगार है या नहीं है? एक सिफत है या नहीं है परवरदिगार की, और सिफात जो है वो खुदा की सिफात है, ऐन ज़ात है, ख़त्म हो गई बात। ये तो शियों ने तो खौफ इसके ऊपर बहुत बहस की है लंबी, लेकिन ये कि इसके ऊपर याद रखिए, कत्लो गारतगरी हुई है, खून बहा है, दो पांच का नहीं, सैकड़ों और हज़ारों का, हज़ार हाँ हज़ार अफराद का खून बहा है इस मसले के ऊपर। चूंकि इस ग्रोह के अंदर एक फ़ौरन अगेंस्ट हो गया था, और वो बहस थी कलाम खुदा की वजह से, लिहाजा बाज़ अफराद का नज़रिया ये है कि पूरे सब्जेक्ट को इसी वजह से इल्म कलाम कह दिया गया। इस वक्त तो हम ये डिस्कस कर रहे थे ना इसके अंदर, तो याद रखिएगा कलाम करना आ जाता है, एब्सोल्युटली वन ऑफ द रीजंस। उनका अंदाज़ ये था अलकलाम फ़ी कज़ा, इस मसले के अंदर कलाम ये है, बात ये है, लिहाजा उसको कहा गया इल्म कलाम। इनके मुकाबले में सुकूत वाले थे, खामोश, साइलेंट, कि हम नहीं बोलेंगे, چونکہ یہ بول رہے تھے لہٰذا یہ لوگ علم کلام والے کہلائے. اور پھر چونکہ قرآن کے بارے میں ایک ڈسپیوٹ یہ ہو گیا تھا, خود قرآن کے بارے میں نہیں, قرآن کے خالق اور مخلوق ہونے کے حوالے سے, لہٰذا اس کے حوالے سے دو گروہ بن گیا, فور اینڈ اگینسٹ, اور یہ پرابلم ہو گیا. یہ یاد رکھیے گا, بنو عباس کے زمانے میں, بنو عباس کے زمانے میں مامون رشید کا نام آپ نے سنا ہے نا, مامون رشید عالم آدمی تھا, مامون رشید واقعاً لرنڈ آدمی تھا, اس میں کوئی شک نہیں, یعنی وہ خبیث ہونا اس کا, قاتل امام ہونا, وہ ایک الگ بحث ہے, اسے ڈسکس نہیں کر رہا میں, لیکن وہ خود کیا صاحب علم تھا, بہت صاحب علم تھا, پڑھا لکھا, ہاں ہاں بہت کوالیفائڈ تھا, یعنی عام طور پہ بادشاہوں کا یہ مزاج نہیں ہوتا ہے, بادشاہ جو ہے وہ ٹھیک ہے, بس اپنا اقتدار ہے, اس کو انجوائے کر رہے ہیں, عیاشیوں میں لگے ہوئے ہیں, یہ ان کا ایک روٹین کا ایک طریقہ کار. پھر اس کے اندر کچھ ہوتے تھے جو مثلا واریئر نیچر کے ہیں, وہ یہ ایک طریقہ, لیکن عام طور پہ لرنڈ ہونا, اکیڈمکلی ساؤنڈ ہونا, یہ بادشاہوں کا مزاج ہوتا نہیں تھا. پڑھ بھی گئے تو تھوڑا بہت پڑھ گئے ستائی, لیکن یہ کہ بہت زیادہ پڑھ جائیں ایسا, جیسا مامون رشید عالم, ایسا نہیں ہوتا تھا. مامون رشید معتزلی تھا, ٹھیک ہے, اس سے پہلے جو افراد تھے وہ اشاعرہ تھے. مامون کے بعد بھی ایک دو اور بادشاہ ہیں, واسق, معتصم وغیرہ, یہ لوگ معتزلی رہے, اور پھر ان لوگوں نے معتزلہ کے افکار کو بہت پروموٹ بھی کیا, بہت زیادہ, بہت زیادہ اس کو پروموٹ کرتے تھے. اچھا, پھر اس کا ہوا یہ, پہلے اشاعرہ کا زور تھا, پھر یہ لوگ آ گئے تو ان لوگوں کا زور ہو گیا, وہ بادشاہ جس نظریے کا ہو جائے گا, اور پھر اگر لرنڈ بھی ہے تو وہ اپنے دلائل بھی رکھتا ہے نا, کہ وہ دلائل کے ساتھ پھر بات بھی کر رہا ہے. اس نے پورا ایک لیٹر لکھا تھا, وہ لیٹر ہے, موجود ہے اس وقت کتابوں کے اندر, فصول خطاب کے مقدمے میں اگر آپ دیکھیں گے تو علامہ نقم صاحب نے اس لیٹر کا کافی حصہ جو ہے نقل بھی کیا ہے. تو اس میں اس نے دلائل دی ہیں کہ میں کیوں قرآن مجید کے مخلوق ہونے کا قائل. اشاعرہ جو ہے وہ, یعنی اس میں پھر کافر والا مسئلہ فوراً آ جاتا تھا کہ اگر تم اس کے قائل ہو تو تم کافر, اور تم اس کے قائل ہو تو تم کافر, یہ تو بہت ہی سیدھا سیدھا حساب کتاب تھا. تو کافر اور تکفیریت جو ہے وہ مزاج میں تھی اس وقت بھی, بہت زیادہ تھی. تو مامون رشید نے پھر اس چیز کے حوالے سے بڑا ایک سٹینڈ لیا, اس نے کہا کہ جناب اگر کوئی بھی اشاعرہ ہے تو اس کا وظیفہ کاٹ دیا جائے, اشاعرہ نہیں مادرہ چاہتا ہوں, قرآن کے مخلوق ہونے کو نہیں مانتا تو اس کے وظیفے کاٹ دیے جائیں, اور اس کے بہت سے رائٹس جو تھے وہ اس نے سسپینڈ کر دیا. تو جیلوں کے اندر لوگ چلے گئے, بہت کچھ ہوا. پھر بعد میں نے عرض کیا کہ دو تین اور افراد تھے کہ جو اپنے اس زمانے کے اندر بادشاہ بنے, معتصم اور واسق وغیرہ, ان لوگوں نے بھی بہت زیادہ معتزلہ کے افکار کو سپورٹ کیا. آگے سے پھر متوکل عباسی کا نام آپ سنتے ہیں اگین. یہ متوکل کا جو زمانہ تھا, یہ سب معصومین کے زمانے میں ہی باتیں ہو رہی ہیں. تو متوکل نے پھر اشاعرہ, معتزلہ کے خلاف ہو گیا, اینٹی معتزلہ ہو گیا, تو اس نے اشاعرہ کے نظریات کو پروموٹ کیا, اور اس کا پھر نتیجہ یہ نکلا جناب علی کہ معتزلہ آہستہ آہستہ وائپ آؤٹ ہوتے چلے گئے. وہ جو عقلی روش تھی اہل سنت کے اندر, برادران اہل سنت کے اندر, وہ ختم ہوتی چلی گئی. یہ میں نے پہلے بھی عرض کیا تھا کہ اہل سنت ان کو کہنا کس وجہ سے, اہل سنت اس بنیاد کے اوپر تو آپ ان دونوں کو کہہ سکتے ہیں کہ یہ دونوں کے دونوں خلافت کے قائل تھے. یہ خلافت جس ترتیب سے آئی ہے وہ خلافت صحیح تھی, یہ لوگ دونوں کے دونوں اس بات کے قائل تھے, اس وجہ سے آپ ان کو آج کی اصطلاح میں اہل سنت کہہ لیجیے. ورنہ اس زمانے کے اعتبار سے اگر آپ دیکھیں تو یہ اہل سنت خود اپنے آپ کو معتزلہ کے اگینسٹ کہتے تھے کہ ہم اہل سنت والے ہیں, وہ تو عقل والے ہیں, وہ تو عقل عقل کرتے ہیں, ہم لوگ ہیں سنت والے, ہم ہیں حدیث والے. تو اہل حدیث, اہل سنت, یہ سارے کے سارے وہاں پر اس کیٹیگری کے اندر جاتے تھے. وہ کہتے تھے ہم یہ والے ہیں, یہ والے ہیں اس کے اندر. اس میں شیعہ وہ تیسری کیٹیگری میں جاتے تھے. تو یہ تین براڈ کیٹیگریز بن جاتی تھیں. تو یہ علم کلام کی وجہ تسمیہ, علم کلام کے منکرین کی بات ہو گئی کہ اہل حدیث وہ لوگ کہلاتے تھے. نمایاں جو افراد علم کلام کے منکر تھے, یعنی وہ بولتے تھے یار اس پہ ہم بات نہیں کریں گے, اس میں میں نے نام لیا ایک احمد ابن حنبل. پھر بعد میں لیٹر فیس کے اندر ایک بہت نمایاں نام ابن تیمیہ کا ہے. ابن تیمیہ وہی کہ جن کے نظریات کو محمد ابن عبد الوہاب نے لے کر سعودی اور حجازی اور نجدی جو فکر اس وقت آپ کو نظر آتی ہے, اس کے بیک گراؤنڈ کے اندر آپ کو محمد ابن عبد الوہاب ملیں گے. मोहम्मद इब्ने अब्दुल वहाब के नज़रियात के पीछे इब्ने तैमिया मिलेंगे। ये इब्ने तैमिया जो है वो भी इल्मे कलाम के मुनकर थे। अच्छा, इल्मे कलाम के साथ साथ वो फिर मंतिक के भी मुनकर हो जाते थे। मंतिक के ख़िलाफ़ भी उन्होंने किताब, मंतिक, इल्मे मंतिक, लॉजिक एक पूरा सब्जेक्ट है ना, जो ग्रीक से आया, ग्रीस से आया, ग्रीक फ़िलासफ़र्स ने जिसको दिया, अरस्तु वगैरह, तो वो उसके भी मुनकर हो जाते थे। उस पर किताब लिखी है उन्होंने बाकायदा। इसी तरह से एक और नाम आपने बहुत सुना होगा, सयूती, वो भी इनकार करते थे। वो कहते थे इल्म कलाम वलाम कुछ नहीं। इमाम मालिक, मालिक इब्ने अनस, ये भी इसके मुनकर थे। इनके मुकाबले में थे इल्म कलाम के कायलीन। तो दो ग्रोह तो आप लोगों ने देख ही लिए कि इल्म कलाम के कायलीन के अंदर मोतज़िला और अशायरा। मगर इस फहरिस्त को अगर हम मुकम्मल करें, मोतज़िला, अशायरा, दुरुस्त है जी, शिया, खवारिज, बातिनिया, फिर उसके आगे एक और भी ग्रुप यहीं पर ऐड कर लीजिए, मुर्जिया। ये मोटी मोटी बातें, वरना तो अगर आप डिटेल में जाएं तो बहुत सी छोटे छोटे ग्रुप्स आपको मिलेंगे। इसको डिस्कस किया जाता है अलमिलल व नहल के अंदर, जहाँ पर अदियान को भी डिस्कस किया जाता है, रिलीजन्स को भी, और मुख्तलिफ किस्म के वो जो विद इन अ रिलीजन डिफरेंट सेक्ट्स हैं उनको डिस्कस किया जाता है। अलमिलल वन नहल ये पूरा एक सब्जेक्ट है, कुछ किताबें इसी नाम से लिखी भी गई हैं। अच्छा, अब इसके अंदर देखिएगा मामला, मोतज़िला और अशायरा को हमने काफ़ी डिस्कस किया, अभी और भी करेंगे, शिया पर भी कुछ ना कुछ बात होगी। इन दो को ज़रा सा देखिएगा। खवारिज जो है वो तकरीबन सारे मुसलमानों का इजमा हो गया कि वो मुसलमान नहीं है, मुसलमानों तो, लेकिन वो ख़ुद को मुसलमान बहरहाल कहते थे। बातनिया से मुराद यहाँ पर इस्माइलिया है, इस्माइली ग्रुप, जिनको अगर मुतहरी ने कहा कि इनको भी मैं नहीं मानता मुसलमानों के कैटेगरी के अंदर, वो नहीं, उन्होंने लिखा है उसके अंदर। खवारिज ने जो इश्यूज़ उठाए थे ना, याद रखिएगा, एक बहुत बड़ा इशू इल्मे कलाम के अंदर उठा, फासिक, फासिक, और क्लियर करें इसको, गुनाह कबीरा का इर्तिकाब करने वाला। खवारिज ने इसको कहा ये काफिर है, अगर कोई शराब पीता है वो काफिर हो गया, नऊज़ु बिल्लाह मिन ज़ालिक, कोई बदकारी करता है काफिर हो गया। जैसे गुनाह कबीरा किसी ने कहा वो मोमिन ही नहीं है, मुसलमान ही नहीं, मोमिन से यहाँ पर बोला यानी बुनियादी तौर पर जिसको आप मुसलमान कहे वो मुसलमान ही नहीं। अगर जैसे ही किसी ने गुनाह कबीरा का इर्तिकाब किया वो काफिर हो गया। गेटिंग द पॉइंट? ठीक है जी, ये एक बहुत बेसिक सवाल इन लोगों ने उठाया। इसी तरह से इमामत के बारे में आप जानते हैं कि इनका एक नज़रिया, अब ये तो खुद मौला के ज़माने में रेज हो गए ना जनाब, यानी ये तो 40 हिजरी से पहले की बात है कि वहाँ से ये लोग उठ कर आ गए सिफीन के मैदान के अंदर। तो फासिक के लिए उन्होंने कहा कि साहब फासिक जो होता है ना, पहली बात तो ये समझ लीजिए कि वो मोमिन होता ही नहीं, मुसलमान ही नहीं होता है, सीधा सीधा काफिर हो जाता है। क्लियर? दूसरा जो इन्होंने नज़रिया जिसको बहुत प्रमोट किया, और वो ये है कि इमाम होता ही नहीं, इमाम की कोई ज़रूरत ही नहीं है, इमाम की कोई ज़रूरत नहीं, अल हुक्म लिल्लाह है, खुदा फैसला तो खुदा करेगा। यही वो नज़रिया जो फाइन ट्यून होकर फिर वहाबियत ने इसको लिया, उसके अंदर उनके दरमियान में कोई वास्ता वसीला कुछ भी नहीं होता है उन्होंने, लेकिन खुद प्रैक्टिकली तो ये भी नहीं कर पाए, ये भी बाद में कोई ना कोई लीडर इन्होंने बना लिया था अपना। आज अगर आप देखें तो इनका एक मोतदिल ग्रोह सिर्फ एक है, यानी इनकी फिर बहुत शाखें निकली हैं खवारिज की भी, उसमें से सिर्फ एक ग्रोह बाकी बचा जो कहलाता है अबाजी। ये कहाँ पाया जाता है? आसांत, ओमान। ओमान के अंदर आज खवारिज का एक ग्रोह अबाजी पाया जाता है। ठीक है, वो इतना मुतशद्दिद नहीं है, वो मौला के बारे में भी उतना सख्त नज़रिया नहीं रखते, बल्कि इनफैक्ट अगर आप देखें तो इस वक्त थोड़ा सा शियों के लिए राइट नाउ थोड़ा सुकून की जगह है तो वो है कि जहाँ पर ओमान, वहाँ पर, यानी बिल्कुल उल्टा मामला है। ये देखिए किस तरीके से होता है सारी चीज़ें, बहरहाल ये होता है और हो रहा है। तो जो अबाजी ग्रोह है वो खवारिज ही की एक ऑफशूट है, मोतदिल, सॉफ्ट, وہ اتنے سخت گیر نہیں ہیں، لیکن اس وقت ہمارا آبادی بھی ٹاپک نہیں ہے. بنیادی طور پر جو خوارج تھے انہوں نے یہ والا جو ایشو ریز کیا تھا فاسق والا، اور ساتھ ہی ساتھ جو دوسرا ایشو انہوں نے ریز کیا تھا امامت والا، دو. پھر اس کے بعد تیسرا ایشو انہوں نے ریز کیا تھا امر بالمعروف و نہی عن المنکر، دھر لے دے، مار دے، کاٹ دے، پھینک دے، کچھ بھی کر دے، وہ والا، یہ ان کا اسٹائل تھا. اچھا، اب صحیح غلط کی اس وقت بات نہیں کر رہا میں کہ اتنا سخت گیر ہونا ان کا صحیح تھا یا غلط تھا، اس کو چھوڑ دیجیے. اس کا نتیجہ یہ تھا کہ یہ لوگ عام طور پر اینٹی گورنمنٹ ہوتے تھے، یہ لوگ عام طور پر اینٹی گورنمنٹ ہوتے تھے، جیسے کہ سخت، سخت گیر، انتہا پسند آج کی اصطلاح کے اندر، متشدد مزاج بہت زیادہ، وہ مار دو کاٹ دو دہشت گردی والا اسٹائل، سارا اینٹی گورنمنٹ، گورنمنٹ کے خلاف سے. یہ بادشاہ یہ کیا کر رہا ہے، یہ تو بڑا فاسق ہے، یہ تو بڑا فاجر ہے، یہ تو بہت گنہگار ہے، یہ تو سیدھا سیدھا یہ کرتا ہے، وہ کرتا ہے، ساری چیزیں کرتا ہے. اب چیزوں کو لنک کیجیے گا، دیکھیے وہ کیا رہا ہے. انہوں نے کہا کہ جناب یہ حکمران ایسا کر رہا ہے، اس کو مارو، اس کو قتل کرو، ختم کرو، اس کو اتار دو، یہ کرو، وہ کرو، یہ ساری چیزیں، ٹھیک ہے جی. گورنمنٹ کو سوٹ نہیں کر رہا ہے، جو گورنمنٹ ہے، جو بادشاہ ہے، اس کو سوٹ نہیں کر رہا ہے یہ، ٹھیک ہے جی، کہ یہ اس طریقے سے ہو. لہذا وہ بھی اس کو کرش کرنے کی کوشش کر رہا ہے، یہ ادھر سے اس کو لڑنے کی کوشش کر رہا ہے. ان کے پاس رحم کے نام کی تو کوئی چیز ہی نہیں ہے، ٹھیک ہے. تو یہ ایک طرف وہ جو شیعوں سے ان کو الرجی ہے وہ تو ہے ہی، ایسا نہیں ہے کہ شیعوں سے ان کو الرجی نہیں، شیعوں سے تو بہت زیادہ الرجی ہے، علی والے ہیں، یہ ہیں، ان کے لیے تو یہی کافی ہے کہ اس کے بعد وہ اس کو قتل کر دیں. لیکن ساتھ ہی ساتھ اپنی مس انڈرسٹینڈنگ کی وجہ سے، رانگ کانسیپشنز کی وجہ سے، جو بھی ریزن رہا ہو، مگر یہ اینٹی گورنمنٹ بھی میکسیمم رہے بہت زیادہ. ایز اے ریزلٹ گورنمنٹ کی طرف سے بھی ان کے اوپر پریشر آتا رہا، یہ اس کے زیر عتاب آتے رہے. اس کا نتیجہ یہ کیا نکلا کہ یہاں پر یہ جو مرجیا والا گروہ ہے، مرجیا نکلا رجا سے، امید، رجا امید، رجا امید، رجا مطلوبیت کی نیت سے پڑھ لیجئے گا، رجا امید، مرجیا، وہ کہتے ہیں کہ جناب مسلمان ہونا کافی ہے، عمل کوئی ضروری نہیں ہے. یہ بالکل اس کے اپوزٹ ہو گیا. یہ والا گروہ کہ اگر گناہ کبیرہ کیا تو فارغ، کافر. یہ جو مرجیا ہے وہ امید، بس مسلمان ہونا کافی ہے، اس کے بعد یہ شرابی ہو، اس کے بعد یہ عیاش ہو، اس کے بعد یہ ہو، وہ درست ہے. یہ مرجیا، ان کا نظریہ یہ. اچھا، اس کے اندر کہتے بھی ہیں کہ یہ مرجیا کو باقاعدہ فنڈ کر کے اوپر لایا گیا، جیسے کہ یہ حکومت کو سوٹ کرتا تھا. بنو امیہ کا جو زمانہ تھا، خاص طور پر بنو امیہ کا زمانہ، تو وہ تو کہتے ہیں کہ بھائی بادشاہ جو ہے اس بیچارے کا قصور کیا ہے. اب آپ دیکھیں بیلنس نہیں ہے، یا آپ اس ایکسٹریم پر جا رہے ہیں یا آپ اس ایکسٹریم پر جا رہے ہیں. یہاں پر وہ چلے گئے کہ جناب بس اسلام ہو تو کافی ہے، عمل ومل نہ بھی ہو تو چلے گا، کوئی مسئلہ نہیں ہے، اس لیے کہ اسلام یا ایمان جو ہے وہ اس کا جبران کر دے گا، اس کو کمپنسیٹ کر دے گا، فارغ، ختم، کیس ہی ختم. یہ موٹی موٹی باتیں ہیں، اس کو ذرا سمجھیے گا. اس کے مقابلے میں معتزلہ اور اشاعرہ جو ہے وہ جو بعد میں فائن ٹیون ہو کر اور ریفائن ہو کر آئے، اس کی کچھ باتیں ہوئی. اور شیعوں کا جو اپنا نظریہ ہے وہ تو اپنی جگہ پر ہے، انٹیکٹ ہے، کلیئر ہو رہی بات. اس کے اندر باطنیہ یا یہ جو درمیان کا جو اسماعیلیہ جو گروہ تھا، جس کے لیے میں نے عرض کیا کہ آغا مطہری نے تو ان کو بھی زیادہ لفٹ نہیں کرائی، اور باقاعدہ ایک اس انداز سے بن بھی نہیں پائے. کچھ ان کے اندر اسکالرز یقیناً بڑے نکلے، اس میں کوئی شک نہیں ہے، مثلا ناصر خسرو، حمید کرمانی، یہ افراد تھے کہ جو بڑے ان کے اسکالرز بنے، اور انہوں نے کتابیں بھی لکھی، انہوں نے کتابیں بھی لکھی. فاطمی گورنمنٹ کے اندر بہرحال ان لوگوں کا ایک اثر رسوخ بھی بڑھ گیا تھا، ان کے کچھ آپ یوں کہیں کہ معاملہ آگے کی طرف گیا تھا، لیکن اوور دا پیریڈ آف ٹائم اگر آپ کہیں تو کوئی بہت زیادہ ایسا نہیں ہو پایا. اچھا، پھر اس کے اندر ایک اور بہت اہم ان کی شخصیت بنی دائم الاسلام کے مؤلف، قاضی نعمان. قاضی نعمان، اچھا نعمان ایک اور نام بھی آپ کے ذہن میں ہوگا، کس کا تھا؟ کس کا تھا؟ ابو حنیفہ. ابو حنیفہ کا اصل نام تھا نعمان بن ثابت، ٹھیک ہے جی. تو وہ ابو حنیفہ کا جو نام تھا وہ اتفاق سے ان کا نام تھا نعمان، اور تھے بھی قاضی. تو قاضی نعمان ان کو کہا جاتا تھا کہ یہ اسماعیلیوں کے ابو حنیفہ ہیں. جیسے کہ دائم الاسلام جو ہے وہ آج بھی اردو ٹرانسلیشن اس کا اویلیبل ہے، اگر جہاں تک مجھے یاد پڑ رہا ہے، کتاب تو عربی کے اندر ہے، مگر اس کو وہ لوگ رسالہ عملیہ توضیح المسائل کے طور پر یوز کیا کرتے تھے. اب آج جیسے آغا خانی ہیں وہ تو ہر چیز سے فارغ ہو گئے، वो तो हर चीज़ से ही फारिग होगा। उन्होंने कहा कि जनाब वो तो अब ज़माना ही गुजर गया कि जिसके अंदर इन चीज़ों की हमें ज़रूरत थी कि हम नमाज पढ़ें और रोज़ा रखें, वो तो उन्होंने अपनी फाइन ट्यून करके चीज़ों को अल्टर कर दिया ना, हाँ वो कर दिया और सब चीज़ों के अंदर ही कर डाला उन्होंने। हज की भी ज़रूरत नहीं है, दूसरी चीज़ों की भी ज़रूरत नहीं है, है भी तो अपने हिसाब से ही उन्होंने उसको मॉडिफाई कर लिया। तो वो तो खैर केस ही अलग हो गया, मगर अगर आप पहले चले जाएँ पुराने ज़मानों के अंदर, पुराने वक्तों के अंदर, तो बाकायदा इन किताबों की बहुत ज़्यादा अहमियत थी। आजकल जो ओरिएंटलिस्ट हैं, मुस्तशरकीन जिनको कहा जाता है, यानी वो वेस्ट के जो स्कॉलर्स हैं जो इस्लाम के ऊपर या मशरिकी उलूम के ऊपर जो मेहनत करते हैं, वो ओरिएंटलिस्ट कहलाते हैं, मुस्तशरक कहलाते हैं, वो आजकल इनको बहुत ज़्यादा उठाने की कोशिश कर रहे हैं और वजह हमें समझ में भी आती है। तो खैर खुलासा कलाम ये कि ये दरमियान में खवारिज और बातनिया हो गया। खवारिज के मुकाबले पर ये जो मुर्जिया का जो एक ग्रोह था उसके बारे में भी कुछ बात हो गई, और अब हमें फॉर्मली थोड़ा सा और आगे जाना है मोतज़िला के नज़रियात के अंदर। कितना टाइम हुआ है भी? 5 मिनट है हमारे पास या कितना मिनट है? 5 मिनट फाइन। हाँ मामून रशीद, हारून रशीद को तो नहीं, मामून रशीद को, हारून रशीद तो बहुत कट्टर था, लेकिन मामून रशीद जो है उसको शिया कहा गया। शिया दावा किया गया है कि वो शिया था, वो आठवें इमाम का इतना एहतराम करता था, वो सब कुछ करता था, तो उसकी वजह से उसको कहा गया। इसी तरीके से वो अमीरुल मोमिनीन की अफजलियत का कायल था, मौला की अमीरुल मोमिनीन की अफजलियत का कायल था। हाँ नहीं नहीं, खलीफा मानना एक अलग चीज़ है, दोनों में फ़र्क किया जाएगा। एक है ये कहना कि पहला खलीफा मानता हूँ, एक है कि मैं ये मानता हूँ नहीं खिलाफत तो ठीक थी मगर मैं अफजल मानता हूँ। अफजल तो वही थे लेकिन खलीफा कोई दूसरा था। इसके अंदर भी आप देखेंगे मोतज़िला, इसलिए कि मोतज़िली था ना, तो मोतज़िला के नज़रियात के अंदर बहुत से अफराद तफ़ज़ीली गुजरे हैं। आज के ज़माने में मिक्सचर है, ज़्यादातर अशायरा के नज़रियात हैं, फिर उसके अंदर आपको तफ़ज़ीली भी मिल जाएंगे। मुझे बहुत हैरत हुई थी, आई वॉज सरप्राइज, पाकिस्तान के अंदर तफ़ज़ीली कम नहीं है, मुझे बहुत हैरत हुई थी। शहर कराची के अंदर तफ़ज़ीली है भाई, मस्जिदें हैं, यानी वो उसमें कोई फ़र्क नहीं होता, वो सुन्नी है सारे के सारे, मगर अगर उसको आप पूछें जाके तो कहें मैं तफ़ज़ीली हूँ, मिले मुझे बाकायदा मुल्तान के अंदर, इधर उधर दूसरे इलाकों के अंदर तफ़ज़ीली बाकायदा। वो नहीं, हम ठीक है, हम खलीफा का एहतराम करते हैं, उनको खलीफा भी मानते हैं, मगर बहरहाल अफजल तो मौला ही थे उसके अंदर। अब इंटीरियर सिंध के अंदर हैं बहुत सारे अफराद जो उनका, अगर आप अवाम की बात कर रहा हूँ मैं, ये जो अभी मैं बात कर रहा था वो तो खवास की बात कर रहा था, उलमा की, लेकिन आप इंटीरियर के अंदर चले जाएं तो बहुत सारे अफराद अवाम के अंदर उनके अप्रोच यही है कि बहरहाल अभी मौला तो मौला है ना यार, दूसरों का मौला के साथ थोड़ी, वो उनका जो एक स्टाइल अवामी जो अंदाज होता है उसी अंदाज में अगर आप देखें तो बोलते बहुत सॉफ्टली बहुत आसानी के साथ बोलते हुए चले जाते हैं, भाई मौला तो मौला है, लेकिन ये कि बहरहाल उनको भी मानते हैं उसके अंदर ये वो। तो अब इस वक्त अगर आप देखें तो बहुत चूचू का मुरब्बा है, थोड़ा ये भी है, थोड़ा ये भी है, थोड़ा वो भी है, थोड़ा सब मिक्सचर चल रहा है इसके अंदर, इसके अंदर ये है मामला। तो अब आइए जनाब, ये मोतज़िला के पांच उसूल बुनियादी तौर पर, जो अदल की बात है वो तो हुई मगर उसके अलावा तौहीद के हवाले से, वो कहते तौहीद, तौहीद के अंदर वो किस चीज़ को हाईलाइट करेंगे जनाब? ये जो बात हम कर चुके हैं इसलिए मैं पूछ रहा हूँ आपसे, तौहीद सिफात, जैसे कि तौहीद अफ़ाल के वो कायल नहीं है तो उनका तशख़ुस सारा तौहीद सिफात ही के अंदर है, ठीक है जी। वो कहते हैं वो तो हमारा झगड़ा ही नहीं है तौहीद ज़ायद के अंदर, तौहीद इबादी के अंदर, इबादत के अंदर तो कोई झगड़ा नहीं है, तो जो हमारा तशख़ुस बनता है वो कहाँ पर बनता है? तौहीद सिफाती के अंदर। फिर उसके बाद अदल, तो अदल को वो उस एतबार से जो उस पूरी तफसील है कि अशायरा की तरफ अगर आप देखें तो वो क्या कहते हैं कि जो वो करे वो अदल है, वो कहते हैं नहीं अदल होता है, यानी अगर हम इस्लाम के कायल ना भी हों तो अदल अपनी जगह की हकीकत है, खुदा की शान के खिलाफ है कि वो जुल्म करें, ठीक है। उसके बाद एक बहुत इंपॉर्टेंट चीज़ है जो अभी डिस्कस नहीं हुई हमारे यहाँ, वो है वादा और वईद। इन्नल्लाह ला युखलिफुल मियाद, अल्लाह अपने वादे के खिलाफ नहीं करता, ठीक है जी। दरअसल मोतज़िला इसमें थोड़ा हार्ड लाइन ले ली उन्होंने, انہوں نے خدا نے جو وعدے کیے ہیں اگر وہ اس کی مخالفت کرے تو ہوگا کیا؟ یہ خدا کے خلاف یعنی شان کے خلاف ہے، خدا کے لیے قبیح ہے کہ وہ اپنے وعدے کے خلاف کوئی کام انجام دے. گیٹنگ دا پوائنٹ؟ اس کا رزلٹ کیا ہے؟ اس کا ایک نتیجہ تو یہ کہ بھائی اچھوں کو تو خدا جنت دے دے گا، ٹھیک ہے، بروں کو جہنم میں ڈالے گا، معاف نہیں کرے گا، معاف نہیں کرے گا. جس نے توبہ کی ہے اس دنیا کے اندر وہ تو ٹھیک ہے، جس نے اس دنیا کے اندر توبہ کر لی فیئر اینف، فائن، لیکن توبہ کیے بغیر اگر گیا تو پھر وہاں پر بخشش بخشش نہیں ہے، وہیں مار پوری پڑے گی، مار پوری پڑے گی. اگر یہ طے تھا کہ مثلا اس کو 2 سال کے لیے جہنم میں ڈالا جائے گا تو ڈالا جائے گا، انہیں شفاعت کا انکار کر دیا، ان کے شفاعت بہت کچھ بھی نہیں. توبہ کر کے یہیں سے اگر بخشوا کر گئے تو ٹھیک ہے، ادروائز وہاں پر پہنچنے کے بعد، کیونکہ خدا کا وعدہ ہے، یہ خدا کا وعدہ ہے، تو خدا اپنے وعدے کے خلاف نہیں کرے گا. خدا اپنے وعدے کے خلاف کرے گا یہ کبھی ہے. سمجھ میں آ رہی ہے بات آپ؟ ٹھیک، بالکل. پھر اس کے بعد ایک انہوں نے نظریہ قائم کیا، منزلت بین المنزلتین. صرف سن لیجئے، کرتے ہیں سیکشن بریک کے بعد واپس اس کو ڈسکس. وہ اس کے اندر وہ لوگ لے کر آئے خوارج کے اس نظریے کے مقابلے میں. خوارج کا نظریہ کیا تھا؟ فاسق کافر ہے، ٹھیک ہے، گناہ کبیرہ کا ارتکاب کافر. انہوں نے کہا نہیں جناب، ہم اس کے اندر ایک مڈ وے امپاس لے کر آتے ہیں، نہ ادھر جاتے ہیں نہ ادھر جاتے ہیں. کیا مطلب؟ کہ اگر کوئی گناہ کبیرہ کا مرتکب ہے، مومن تو نہیں ہے، کافر بھی نہیں ہے، تو پھر کیا ہے؟ ہی سم ویئر ان دا مڈل، درمیان درمیان، منزلت بین المنزلت ہیں. یہ باقاعدہ ہے اصطلاح ان کی کہ کبیرہ کا مرتکب نہ مومن نہ فاسق، سم ویئر ان دا بڈل امپاس. پھر نمبر 5، امر بالمعروف و نہی از منکر. یہ 5 پوائنٹ ہے. اس کے اندر خاص بات وہی ہے جو عدل کے ساتھ لنک کر جاتی ہے کہ بھائی معروف اور منکر جو ہے نا، اچھا کیا ہے اور برا کیا ہے. جب آپ امر بالمعروف کریں گے تو نیکی کا حکم دینا، نہیں انل منکر کریں گے تو برائی سے روکنا. یہ جو معروف اور منکر ہے کا، اس کو انسان اپنی عقل سے بھی سمجھ سکتا ہے، سب نہیں تو کچھ سمجھ ضرور سکتا ہے. یہ ہے 5 اصول. اس کے علاوہ بھی باتیں ہیں، لیکن یہ 5 یہ بنیادی چیزیں کہ جس کے اوپر باقاعدہ کتابیں بھی لکھی گئیں. مثلا قاضی عبدالجبار کی کتاب ہے الاصول الخمسہ، قاضی عبدالجبار معتزلی، ان کی کتاب ہے. تو وہ یہ اپنے تشخص کے اعتبار سے، اپنی آئیڈینٹی کے اعتبار سے انہوں نے یہ باتیں بیان کی اس کے اندر. ابھی انشاءاللہ بریک کے بعد اس کے اوپر مزید بات ہوتی ہے انشاءاللہ. الرحمن الرحیم وبه نستعین وهو خیر المعین والعاقبۃ للمتقین والصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین واہل بیتہ الطیبین الطاہرین المعصومین، اما بعد، معتزلہ کے بارے میں ہم بات کر رہے تھے کہ 5 اصول انہوں نے دیے، اور یہ بھی میں نے گزارش کی تھی کہ 5 کے علاوہ بھی بعض چیزیں انہوں نے کی تھی، لیکن مین جو چیزیں ہیں وہ یہ 5 ہیں. وعدہ اور وعید کے بارے میں ہماری بات ہوئی تھی کہ انہوں نے یہ کہا کہ اگر اللہ اپنے وعدے کے خلاف کرتا ہے تو اس کا مطلب یہ ہے کہ خدا نے ایک قبیح کام کو انجام دیا. مگر اس کے اندر میں نے عرض کیا تھا کہ وہ لوگ چلے گئے ایک دوسری ایکسٹریم کے اوپر، اور وہ ایکسٹریم یہ تھی کہ انہوں نے کہا کہ اگر کوئی شخص اس دنیا سے گیا اور توبہ کیے بغیر گیا، گناہ کر کے گیا اور توبہ کیے بغیر گیا، تو اب پھر وہاں پر اس کی معافی نہیں ہے. جیسے کہ خدا نے اس کے لیے جہنم کا وعدہ کیا ہوا ہے، وہ وعید کہلاتا ہے اصطلاح کے اندر، وعدہ یعنی پازیٹیو، وعید یعنی جو جہنم کا ہوگا اس کو وعید کہتے ہیں. تو پھر وہ اگر ایسا ہو جائے تو پھر معاملہ خراب ہے. اگر خدا بند مطالع اس کے خلاف کر دے تو یہ خدا کے لیے قبیح ہے. اسی طریقے سے منزلت بین المنزلتین کی بات ہوئی کہ انہوں نے اس کے حوالے سے بھی یہ کہا کہ یہ جو خوارج کا نظریہ ہے کہ گناہ کبیرہ کے ارتکاب کفر ہے، اور دوسری طرف مرجیہ کا نظریہ ہے کہ جس کے اندر ایمان برے اعمال کا کفارہ ہے. یہ دو ایکسٹریمز بن گئی تھی. تو اس کے اندر انہوں نے ایک منزلت بین المنزلتین کا نظریہ دیا. عدل کے حوالے سے بات گزارش کر چکا میں کہ تکلیف بما لا یطاق بھی اس کے اندر شامل ہو جاتا ہے جب اس کو براڈلی آپ دیکھتے ہیں. اس کا مطلب یہی ہوتا ہے کہ جس چیز کی انسان کے اندر صلاحیت نہیں ہے خدا اس سے اس چیز کا مطالبہ نہیں کر سکتا. یہ سکتا کے اوپر ہی سارا جو فورس آتا ہے نا اسی کے اوپر آتا ہے. وہ کر سکتا یعنی آپ نے خدا کو محدود کر دیا. آپ نے کہا کہ خدا نہیں کر سکتا تو خدا علی کل شیء قدیر ہے. وہ سارا جھگڑا جو آتا ہے وہاں پر وہ قدرت کے ساتھ آتا ہے. اور اس پر ہماری بات ہوئی تھی کہ یہاں پر سکتا سے مراد قدرت کو محدود کرنا نہیں ہے بلکہ یہ اس کی شان کے خلاف ہے. لیکن بہرحال یہ والا نظریہ بھی معتزلہ کا ہے. اب اس کے اندر پہلی وہ شخصیت جنہوں نے معتزلہ کے نظریات کو پریزنٹ کیا ان کا نام آتا ہے واصل بن عطا. واصل بن عطا یہ وہ پہلی شخصیت ہے. یہ کہا جاتا ہے حسن بصری کا نام آپ لوگوں نے سنا ہوگا کہ حسن بصری کے یہ شاگرد تھے. حسن بصری پہلی صدی ہی کی شخصیت ہے اور حسن بصری کے شاگردوں میں واصل بن عطا تھے. اور وہ ایک دن اپنے استاد کی خدمت میں بیٹھے ہوئے تھے اور کسی نے خوارج اور مرجعہ جن کو بھی ہم نے ڈسکس کیا ان کے درمیان موجود اسی اختلاف کے بارے میں سوال کیا فاسق والے ایشو کے اوپر. تو حسن بصری کے جواب دینے سے پہلے ہی واصل بول اٹھے. کیا بول اٹھے؟ کہ میرے خیال میں گناہان کبیرہ کے مرتکب فاسق ہیں کافر نہیں ہیں. وہ فاسق ہیں کافر نہیں ہیں. واصل یہ کہہ کر مجمع سے الگ ہو گئے کھڑے ہو گئے. اور دوسرا قول یہ ہے کہ حسن بصری نے ان کو اٹھا دیا. ایک یہ ہے کہ وہ خود اٹھ گئے اور دوسرا یہ کہ حسن بصری نے کہا کہ نکلو یہاں سے. وہ وہاں سے نکلے اور اپنے عقیدے کی تبلیغ میں مشغول ہو گئے. واصل کے شاگرد اور ان کے برادر نسبتی عمر ابن عبید بھی ان کے ساتھ ہو لیے. بہرحال ناموں کے اندر تھوڑا بہت اگر یاد رہے تو اچھا ہے. واصل بن عطا پلس عمر ابن عبید یہ ان کے سالے ہوتے ہیں یا برادر نسبتی بہتر اردو کے اندر. یہ دونوں حسن بصری کے اس درس میں موجود تھے. وہاں سے یہ لوگ اٹھ گئے اور حسن بصری نے ان کے لیے ایک جملہ استعمال کیا اعتزل عنا. یہ جو اعتزل ہے اس کا مطلب ہے الگ ہو گیا. انا ہم سے یہاں سے نکلا معتزلی اعتزل وہ الگ ہو گیا ہم سے. آپ نے عام طور پہ وہ جملہ سنا ہوگا فلاں کو معزول کر دیا گیا. ٹھیک ہے یہ اسی سے نکلا ہے. وہ سب کے روٹس ایک ہی ہیں. اعتزل انا وہ ہم سے الگ ہو گیا. امر بالمعروف اور نہی عن المنکر کے حوالے سے بھی ہم بات گزارش کر چکے کہ جو ان کے نظریات بنتے ہیں کہ جس کے اندر انہوں نے اس کو اسی کے ساتھ لنک کر دیا کہ جو معروف ہے یا منکر ہے ان میں سے بہت ساری چیزیں ایسی ہیں کہ جس کو انسان اپنی عقل سے درک کر سکتا ہے. درک کر سکتا ہے یعنی سمجھ سکتا ہے. معتزلہ کے حوالے سے یہ بنیادی باتیں تھیں. اب اس کو آپ اور لے کر چلیں کہ الہیات کے اندر وہ توحید صفاتی کے قائل ہیں, عدل کے قائل ہیں, کلام خدا کے مخلوق ہونے کے قائل ہیں قرآن مجید کے حوالے سے. اسی طریقے سے خدا کے افعال اغراض و مقاصد رکھتے ہیں. یہ امپورٹنٹ چیز تھی جو رہ گئی. ایک یہ بحث آ گئی کہ جناب یہ خدا کا کام کار خدا اس کا کوئی مقصد ہوتا ہے یا نہیں ہوتا ہے. ایک بہت مشہور جملہ ہے فعل الحکیم فعل الحکیم لا یخلو عن الحکمہ کہ حکیم کا فعل حکمت سے خالی نہیں ہوتا. خدا حکیم ہے، خدا دانا ہے، عقل کا خالق ہے، اس کا کوئی کام حکمت سے خالی نہیں ہوتا. درست ہے یہ. اگر آپ دیکھیں وہی بات جو شروع ہوئی نا، جبر، اختیار، عدل، حسن و قوب، اسی کے آگے آپ چلے جائیں گے تو یہ آ جائے گا. اسی کے اگر آگے چلے جائیں گے تو یہ آ جائے گا. وہ خدا خدا حکیم ہے. تو آپ مثال کے طور پر وداؤٹ اینی ریزن یہ اگر آپ پھینک دیں اس کو، تو آپ کیا کہیں گے اس کو؟ آپ کہیں خیریت ہے، قبلہ طبیعت ٹھیک ہے، یہی آپ کہیں گے. یہ کیا مطلب ہے کہ ہے نا، اس کا کوئی وجہ ہونی چاہیے نا، کیوں آپ نے پھینک دیا اس طریقے سے؟ درست ہے. اگر یہ یہاں پر یہ مارکر پڑا ہوا ہے تو دیر مسٹ بی سم ریزن بیہائنڈ. کیا ہے، کیوں پڑا ہوا ہے یہاں پر؟ اس لیے کہ اس کو یہاں سے استعمال کر کے بورڈ کے اوپر کچھ لکھنا ہو تو لکھا جا سکے. یہ بورڈ یہاں پر ہے، کیوں بورڈ یہاں پر رکھا گیا ہے؟ اس کا کوئی نہ کوئی ریزن ہونا چاہیے، جس کو کہتے ہیں علت غائی، کہ یہ کس لیے رکھا گیا، کیوں رکھا گیا، اس کو کہاں یوٹیلائز ہونا تھا، جو کہتے ہیں فائنل کاز اس کا کیا ہے، کس لیے اس کو رکھا گیا. تو وہ کہتے ہیں کہ جناب یہ جو خدا کا جو کام ہے اس کا بھی کوئی نہ کوئی مقصد ہے، کار حکیم ہے، خدا حکیم ہے، اس کا کوئی کام حکمت سے خالی نہیں ہو سکتا. اگر حکمت سے خالی ہو تو کیا ہوگا؟ عبس ہوگا. اس پورے کانٹیکسٹ میں کیا کہیں گے اس کو؟ کبھی ہوگا، برا ہوگا. یہ کبھی ہے کہ کوئی کام آپ وداؤٹ اینی ریزن کر رہے ہیں، بھیا کوئی پرپز ہی نہیں ہے، کوئی تو مقصد ہوگا اس کا، کوئی تو اس کا ہدف ہوگا. یہاں پر اشاعرہ، یہ ہم معتزلہ کو تو ڈسکس کر ہی رہے ہیں مگر ساتھ ساتھ اشاعرہ بھی آ ہی رہے ہیں. اشاعرہ نے آ کر کہا جناب پھر آپ خدا کو مجبور کر رہے ہیں، پھر آپ خدا کو مجبور کر رہے ہیں، کہ آپ یہ کہہ رہے ہیں خدا کام کرے تو اس کا کوئی نہ کوئی مقصد ہو. تو اس نے آپ نے خدا کو محدود کر دیا. خدا خود قدرت رکھتا ہے، اللہ کل شئن قدیر ہے، وہ جو چاہے کرے. آپ متوجہ ہیں؟ یعنی وہ اس کو وہاں سے لیتے ہیں، یہ اس کو یہاں سے لیتے ہیں، یہ ایشوز آتے ہیں. تو خدا بغیر کسی مقصد کے بھی کوئی کام کرنا چاہے تو آپ سے پوچھ کے کرے گا کیا؟ خدا کی شان کے خلاف. اچھا پھر وہ کہتے ہیں کہ آپ جب یہ کہتے ہیں کہ خدا کا یہ مقصد ہے، اس کا مطلب یہ خدا محتاج ہے، خدا اس کے ذریعے سے کچھ حاصل کرنا چاہتا ہے، تو خدا محتاج ہو گیا. جو محتاج ہو جائے وہ خدا نہیں ہوتا. ایک دوسرا اینگل ہے اس کے اندر. پھر اس کے اندر کہ خدا محتاج نہیں ہے بابا. خدا کا کوئی کام کرنا اور اس کے اندر کسی مقصد کو رکھنا، اور وہ مقصد مخلوق ہی کے لیے رکھا گیا ہو، خدا کا کسی کام کو انجام دینا، اس کا کوئی مقصد ہونا اور اس مقصد کے ذریعے سے فائدہ مخلوق ہی کا ہونا، یہ خدا کی شان کے کیسے خلاف ہے؟ خدا نے نبیوں کو بھیجا، کوئی مقصد ہے؟ وہ مقصد خدا کی اپنی ذات سے کوئی تعلق نہیں رکھتا ہے. خدا غنی بذات ہے، خدا کسی کا محتاج نہیں، مگر اس نے اپنے بندوں کی ہدایت کے لیے انبیاء کو رکھا. یہ ہدایت ایک ریزن ہم کو سمجھ میں آیا، یہ اس کا مقصد. بعض جگہوں پر ہمیں نہ بھی سمجھ میں آئے تو معتزلہ یہ کہیں گے کہ جناب علی آپ کو نہ بھی سمجھ میں آئے تو بھی وہاں پر کوئی نہ کوئی مقصد ہے. یو آر ناٹ انڈرسٹینڈنگ. اور آپ کی عقل اتنا آپ کو بتا دیتی ہے کہ کوئی نہ کوئی مقصد ہے ضرور. وہ ایکس ہے، وہ کیا ہے وہ آپ کو نہیں پتا، ہے. دیر مسٹ بی سم ریزن بیہائنڈ وچ یو ڈونٹ نو، جو آپ کو نہیں پتا. آپ بات کو فالو کر رہے ہیں؟ تو یہاں پر بھی وہ عدل، جبر، اختیار، عدل، حسن و قب وہاں پہ آگے چلے جائیں، فیر الحکیم لا یخلو عن الحکمہ، یہاں تک بات پہنچ جاتی ہے. اس میں سے بعض باتیں وہ ہیں کہ جو شیعہ اس سے ایگری کرتے ہیں، بعض وہ ہیں جو اس سے ایگری کرتے ہیں. جیسے یہ والا جو کام ہے، یہ والی بات جو ہے، اس میں شیعہ ایگری کرتے ہیں کافی حد تک. پھر اس کے بعد ان کا اور نظریہ کہ مغفرت توبہ کے بغیر ناممکن ہے، یہ بات آ چکی. تکلیف مالا اوتاق محال ہے، بندوں کے افعال کسی بھی طور پر مخلوق خدا نہیں ہے، یہ توحید کے حوالے سے جو توحید افعالی کو انہوں نے ڈس اون کر دیا تھا، وغیرہ وغیرہ. اسی طرح سے برادران اہل سنت کا آپس کا ایک بہت بڑا جھگڑا ہے کہ خدا کو دیکھا جا سکتا ہے یا نہیں دیکھا جا سکتا. رویت باری، رویت یعنی دیکھنا، رویت باری یعنی خدا کو دیکھنا. اس کے بارے میں ان کا جو اس وقت جو مین اسٹریم نظریہ ہے وہ یہی ہے کہ قیامت میں خدا کو انہی آنکھوں سے دیکھا جا سکتا ہے، خدا کو قیامت میں انہی آنکھوں سے دیکھا جا سکتا ہے، دیکھا جائے گا، دیدار ہوگا پروردگار کا. یہ ہاں وہ الگ ہے، وہ پیر کا معاملہ ہے. تو معتزلہ جو ہیں وہ اس حوالے سے کہتے ہیں کہ خدا کو نہ دنیا میں دیکھا جا سکتا ہے اور نہ آخرت میں. پھر کچھ چیزیں وہ ہیں جن کا تعلق طبیعیات کے ساتھ ہے, وہ ہم سے تعلق نہیں ہے اس کا, اس کو چھوڑ دیجئے. انسان کے کیس میں آئیے, یعنی یہ چیزیں تھی الہیات. اب جو انسان کا کیس ہے کہ انسان آزاد اور خود مختار ہے, مجبور نہیں ہے. استطاعت, انسان کسی بھی کام کو انجام دینے کی, یعنی جس کے اوپر اس کو آزمایا جا رہا ہے, وہ کرنے کی بھی صلاحیت رکھتا ہے اور نہ کرنے کی بھی صلاحیت رکھتا ہے, ورنہ تو اختیار ہی ختم ہو جائے گا. مومن کفر اختیار کرنے اور کافر مومن بننے پر قدرت رکھتا ہے, یہ بھی واضح ہے. فاسق نہ مومن ہے نہ کافر, اس پہ ہم بات کر چکے. عقل بعض مسائل کو مستقل طور پر سمجھ سکتی ہے, اس پر بھی بات ہو چکی. عقل اور حدیث میں ٹکراؤ کی صورت میں عقل مقدم ہے. جس چیز کے اوپر جو اشاعرہ ہیں وہ بہت زیادہ چڑ گئے, بہت زیادہ, کہ عقل اور حدیث میں ٹکراؤ کی صورت میں عقل مقدم ہے. یعنی ایک بالکل کلیئر چیز ہے عقل کے اعتبار نہیں ہو سکتا, اور آپ کے پاس کوئی حدیث ایسی آ گئی تو آپ کس کو لیں گے؟ آپ یہ کہہ کر اس حدیث کو رد کریں گے کہ نہیں, ہے تو قول پیغمبر کا لیکن میں قبول نہیں کرتا, نہیں ایسا نہیں ہوگا, اس کی تعویل کرتے ہیں. وہ کہتے ہیں پیغمبر کا یہ مقصد ہو نہیں سکتا کہنے کا, کہ جو عقل سے اتنا ٹکرا رہا ہو, پیغمبر کا یہ مقصد ہو نہیں سکتا, یا یہ حدیث جھوٹی ہے, اور اگر یہ حدیث سچی ہے تو اس کا یہ مطلب ہو نہیں سکتا. اب بات سمجھ رہے ہیں؟ اس کے اندر جیسے مثلا قرآن مجید کے اندر ہمیں دونوں طرح کی آیتیں مل جاتی ہیں. ایک وہ آیت بھی ہے کہ جو بتا لا تدرک الابصار, آنکھیں اس کو نہیں دیکھ سکتی. حضرت موسیٰ علیہ السلام کو خدا نے جواب دیا لن ترانی, اے موسیٰ تم ہرگز ہرگز مجھے نہیں دیکھ سکتے, لن ترانی نیور. یہ دونوں باتیں عقل کے ساتھ سازگار ہیں. عقل بھی یہی کہتی ہے کہ نہیں دیکھ سکتے, کہاں سے دیکھ سکتے ہیں, وہ لامحدود ہے, ہم محدود ہیں. مطلب فار ایگزامپل اگر آپ کسی کو دیکھنا چاہتے ہیں تو یو مسٹ بی ان ڈائریکشن, میں یہاں ہوں آپ سامنے ہوں تو میں آپ کو دیکھ سکتا ہوں. آپ محدود ہوں, کہیں سے شروع ہو رہے ہیں کہیں پہ ختم ہو رہے ہیں تو میں آپ کو دیکھ سکتا ہوں. آپ جسم ہوں, ٹھیک ہے, بہت سارے جو دیکھنے کے لیے جو شرائط ہیں وہ پوری ہوں تو میں اس کو دیکھ سکتا ہوں. تو خداوند متعال ان چیزوں سے بالاتر ہے, تو عقل بھی کہتی ہے کہ نہیں دیکھ سکتے. ون, قرآن کی بعض آیتیں بھی ہیں جو کہتی ہیں کہ نہیں دیکھ سکتے. ٹو, قرآن کی بعض آیتیں ہیں جن سے یہ خیال ہوتا ہے کہ دیکھ سکتے ہیں, الا ربہا ناظرہ, وہ اپنے رب کو دیکھ رہے ہوں گے. اب آپ یہ تو حدیث کی بات کہہ رہے تھے نا, اب آیتوں کو آپ لے لیں, اس کو آپ کیا کہیں گے؟ تو اس کے اندر وہ یہ کہتے ہیں کہ جناب علی, عقل جو ہے اس کا ایک مستقل فیصلہ ہے, صرف امکان نہیں پکا فیصلہ ہے. ایک تو ہم کہتے ہیں چانس ہے نا, پکا فیصلہ ہے. ون, نمبر ٹو, قرآن مجید کی آیتیں بھی ہیں جو عقل کے اسی فیصلے کو سپورٹ کر رہی ہیں. ٹو, نمبر تھری, اس طرح کی آیتیں بھی ہیں جو قابل تاویل ہیں, ان کو کہا جائے گا متشابہات, اس کی آپ تعویل کریں. تعویل کا مطلب کیا ہوگا؟ وہ اپنے رب کو دیکھ رہے ہوں گے, مثلا وہ اپنے رب کی رحمت کو دیکھ رہے ہوں گے, مثلا وہ اپنے رب کے عذاب کو دیکھ رہے ہوں گے. ٹھیک ہے, اگر میں اس وقت یہ کہوں آپ کے سامنے کہ بھائی آگئے متحری یہ کتاب لے کر آ گئے, یہ ہم لوگ یہی بحث کر رہے تھے اور مجھے آگئے متحری اپنی اس کتاب کے ساتھ نظر آ گئے, یہاں پہ طے شدہ بات ہے کہ جب میں کہوں گا آگے متحری نظر آ گئے سے مراد یہ نہیں کہ آگے متحری نظر آ گئے, آگے متحری کی کتاب نظر آ گئی. یا میں کہوں آگے متحری کہتے ہیں, کہاں کہتے ہیں, لکھتے ہیں, اس وقت انہوں نے لکھا ہوا. تو یہ وہ جو ہے مجازن, اس چیز کو محاورے کے اعتبار سے سمجھا جائے گا کہ اس مسئلے کے اندر آگے متحری یہ فرماتے ہیں. فرمانے سے مراد یہ ہے کہ انہوں نے لکھا, ماضی کے اندر لکھا, اس وقت ہم لوگ پڑھ رہے ہیں اس کو. تو وہ کہتے ہیں کہ جناب اس کو آپ سمجھیں کہ ہو نہیں سکتا کہ پیغمبر اکرم ایسی بات کہیں, یا یہ حدیث غلط ہے. قرآن کے کیس میں تو غلط ہونے کا سوال نہیں ہے, لیکن حدیث کے کیس میں یا یہ حدیث غلط ہے, ون, یا اس حدیث کا وہ مطلب نہیں ہے کہ جو آپ سمجھ رہے ہیں. یہ دوسری طرف اگر آپ ان کے پاس چلے جائیں اشاعرہ کے اندر, تو وہ کہتے ہیں عقل کو تو ہم مانتے ہی نہیں, فارغ کرو, جس چیز کی بنیاد کے اوپر آپ نے یہ کہنا شروع کیا تھا اس کو تو مانتے ہی نہیں, فارغ کریں. اب یہاں پر آ گیا کیس یہ والا, یہ والی حدیث بھی ہے, وہ والی حدیث بھی ہے, ہم اس حدیث کی تعویل نہیں کریں گے, اس حدیث کی تعویل کریں گے, ہم اس کو ایڈجسٹ نہیں کریں گے, ہم اس کو ایڈجسٹ کریں گے. وہ یہ کہہ رہے ہیں کہ آپ اس کو کیوں ایڈجسٹ کرتے ہیں, آپ اس کو ایڈجسٹ کیجیے. बात समझ में आ रही उसके अंदर, वो जो उस नज़रिए को सपोर्ट कर रहे हैं वो भी सारे के सारे अहमक नहीं हैं। सिर्फ मैं ये कहना चाह रहा हूँ, जो बज़ाहिर बात हमें जो नज़र आ रही है वो लगता है कि नहीं साहब ये तो क्या है, बिल्कुल क्लियर तो है, बिल्कुल सही बात है। जब आप एक मर्तबा डिस्कशन के अंदर आते हैं और अक्ल की हुज्जियत को आपने साबित कर दिया, फाइन, उसके बाद आप दूसरे मरहले के अंदर आए, कुरान की हुज्जियत को आपने साबित कर दिया, फाइन, अब आपके पास सोर्सेज वाजे हो रही है। तीसरे मरहले में आए, हदीस की हुज्जियत आपने साबित कर दी, फाइन, ये आपके साथ शेल्फ होती जा रही। फिर आपने कहा पैगंबर अकरम की हदीस हम आले मोहम्मद से लेंगे, आपके लिए सोर्सेज क्लियर हो रही है। अब आप लग्जिश कम करेंगे, गिरने के चांसेस कम हो जाएंगे, यानी वाकई अगर आप इसके अंदर देखें, आप इसको पढ़िएगा खुद भी, तो आपको अंदाज़ा होगा कि बिना किसी तासुब के तशय्यो इसके अंदर बहुत मजबूत नज़र आती है, बहुत ज़्यादा। उसका रीज़न ये है कि आपने सोर्सेज को पहले वेल डिफाइन कर दिया कि हमारे लिए अक्ल हुज्जियत रखती है, बिल्कुल पैगंबर अकरम की हदीस, कुरान मजीद और आले मोहम्मद के जो फरामीन हैं हम उसको लेंगे, छान पटक करेंगे कि उसमें कुछ गड़बड़ है तो वो हट जाए, क्लियर हो जाए, हमारे सामने आ जाए, मगर देन यू आर वेरी क्लियर, आपके पास इस तरह के फड्डे जो हैं वो कम रह जाते हैं। चलिए जनाब, अक्ल के ज़रिए कुरान की तफसीर भी की जा सकती है, मोतज़िला इसके भी कायल थे, यानी मुसलमात अक्ल, जहाँ पर अक्ल बिल्कुल क्लियर है उसके ज़रिए से आप कुरान मजीद की तफसीर भी कर सकते हैं। समाजी और सियासी मसाइल, यानी यहाँ पर तीन हेडिंग्स इन्होंने दी हैं आगे मुतहरी ने, इलाहियात, तबईयात जिसको तो हमने टच ही नहीं किया, इंसान जिस पर हमारी अभी बात हो रही थी, अब ये चौथी हेडिंग है, समाजी और सियासी मसाइल। अम्र बिल मारूफ व नहीं अनिल मुनकर वाजिब है, चाहे उसके लिए तलवार ही क्यों ना उठानी पड़े। मोतज़िला इसके अंदर थोड़ा सा आगे गए। बे, खुलफ़ाए राशिदीन की खिलाफत जिस तरतीब से वाकई हुई सही थी, जिसकी वजह से आज जब हम सुन्नी कहते हैं या अहले सुन्नत कहते हैं तो उसमें इनको भी ले लेते हैं, इसलिए खिलाफत को उस तरतीब के साथ वो दुरुस्त मानते हैं। जीम, अली अपने से पहले के खुलफा से अफजल थे, अफजलियत के वो कायल हो गए। फिर आगे मुतहरी ने लिखा कि ये तमाम मोतज़िला का अकीदा नहीं है बल्कि बाज़ मोतज़लियों का नज़रिया है। वासिल बिन अता के सिवा तमाम कदीम मोतज़िला हज़रत अबू बकर को अफजल समझते थे, लेकिन मोतज़िला का मुताख़िर तबका आम तौर से अली को अफजल समझता है। मोतज़िला का मुताख़िर यानि बाद वाला ग्रोह, वो आम तौर पर मौला को अफजल मानते हैं। बहुत मशहूर जुमला है, इबन अबिल हदीद मोतज़ली, शोहरत किस बात पर है उनकी, किसने कहा, एक्सेलेंट, इबन अबिल हदीद मोतज़ली की नहजुल बलागा की शराह बहुत मशहूर है, वो मोतज़ली थे, उन्होंने उसके प्रीफेस के अंदर मुकदमे में जुमला लिखा है, अल्हम्दुलिल्लाहिल्लज़ी क़द्दमल मफ़ज़ूला अलल अफ़ज़ल, कि हम्द है उस खुदा की, मोतज़ली हैं, तफ़ज़ीली हैं, खिलाफत को भी सही मानते हैं, तो जुमला सुनिए, हम्द है उस खुदा की, तमाम तारीफ़ें उस अल्लाह के लिए जिसने मफ़ज़ूल को अफ़ज़ल के ऊपर मुकद्दम किया, यानी जो अफजल नहीं था उसको अफजल के ऊपर मुकदम किया। अब आप गौर कीजिए, हुस्न को बेअक़ली, हुस्न को बेअक़ली, हुस्न को बेअक़ली, ये कभी नहीं है क्या, ये कभी नहीं है, यानी खुदा के बारे में ये कहना कि खुदा ने अफजल के होते हुए मफजूल को ऊपर कर दिया, ये कभी नहीं कि अगर अफजल है तो अफजल को ऊपर लाया जाएगा, ना कि मफजूल को ऊपर लाया जाएगा, मगर यह है। बहर असहाबे पैगंबर पर तनकीद और उनके कारनामों के बारे में छानबीन जायज़ है, मोतज़िला इस हद तक आए। हज़रत उमर और हज़रत अली की सियासी रविशों का तज़िया और तहलील और दोनों का एक दूसरे से मवाजना वो भी वो लोग किया करते थे, ये सारी चीज़ें भी वो किया करते थे। फिर आगे मुतहरी कहते हैं कि ये मसाइल मोतज़िला की जानिब से पेश किए जाने वाले मसाइल का एक नमूना है, انہوں نے ان کے علاوہ بھی کچھ اور مسائل پیش کیے۔ بعض مسائل میں معتزلہ کا مقابلہ صرف اشاعرہ سے رہا، بعض میں فلسفیوں کے ساتھ، بعض میں شیعہ، بعض میں خوارج اور بعض میں مرجعہ سے اختلاف رہا۔ معتزلہ نے کبھی بھی یونانی فلسفے کے سامنے سر تسلیم خم نہیں کیا، جو ایک بہت بڑا مسئلہ بنا ہوا تھا اس زمانے میں، کیونکہ گریک کی جو فلسفی تھی وہ ساری کی ساری امپورٹ ہو گئی تھی، اور یونانی فلسفے کو جو معتزلہ کے ظہور اور ان کے اوج کے زمانے میں اسلامی دنیا میں داخل ہوا تھا، مکمل طور پر ہرگز قبول نہیں کیا، بلکہ انہوں نے بڑی جرأت سے فلسفے اور فلسفیوں کی رد میں کتابیں لکھیں اور اپنے نظریات پیش کرتے رہے۔ فلسفی اور متکلمین کا یہ جھگڑا فلسفے کے حق میں بھی مفید واقع ہوا اور کلام کے حق میں بھی سود مند رہا۔ یہ آگے متحرک کا تبصرہ ہے، یعنی دونوں کو فائدہ ہوا، اس میں علم کلام وہ بھی آگے بڑھا اور فلسفہ جو ہے وہ بھی وہاں سے آیا تھا مگر یہاں پر اور آگے بڑھا، یعنی دونوں علموں کی ترقی کا باعث بنا، اور آخر میں یہ دونوں علم ایک دوسرے کے اتنے قریب آ گئے کہ چند مسائل کے سوا کوئی اختلاف باقی نہ رہا۔ پھر اس کے بعد وہ کہتے ہیں کہ اس کا تفصیلی جائزہ لینا یہ اس وقت ہمارے ڈومین سے باہر ہے۔ جناب علی، یہاں پر ہم لوگ معتزلہ کو کمپلیٹ کرتے ہیں، پھر اس کی ہسٹری انہوں نے لکھی ہے، مختلف علماء کا انہوں نے ذکر کیا ہے جو معتزلہ کے ہیں، اس کو اگر آپ دیکھنا چاہیں تو خود دیکھ سکتے ہیں۔ فائن، معتزلہ یہاں پر ختم۔ اب آئیے اشاعرہ کے اوپر چلیں۔ اشاعرہ جو ہیں ان کے جس کے نام پر ہیں، اس کا نام ہے ابوالحسن اشعری، ابوالحسن اشعری، تیسری صدی کے آخر میں اور چوتھی صدی کے اسٹارٹ میں، یا یعنی بالکل تیسری صدی کے اینڈ پر یا چوتھی صدی کے اسٹارٹ میں ایک حادثہ ہوا۔ وہ حادثہ کیا تھا؟ ایک انسیڈنٹ، حادثے سے مراد ایک انسیڈنٹ۔ معتزلہ کے ایک بہت نمایاں آدمی تھے جن کا نام تھا ابو علی جبائی معتزلی، ابو علی جبائی معتزلی، ان کے شاگرد تھے ابوالحسن اشعری۔ اچھا، یہ جو معتزلی تھے، ظاہر ہے کہ یہ تو اپنے اس نام کے تحت چلے آ رہے تھے، وہ جو اعتزلہ انا واصل بن عطا والی جو بات تھی اس کے ساتھ، وہ تو چلے، معتزلی کہنا ایک پریکٹس تھی کہ بھائی یہ معتزلی ہے، معتزلی ہے، معتزلی ہے۔ ابوالحسن اشعری انہی کے شاگرد تھے، انہی کے شاگرد تھے اور معتزلی ہی تھے۔ یہ انٹرسٹنگ ہے کہ ابوالحسن اشعری انہی کے شاگرد تھے، معتزلی مسلک کے بہت بڑے عالم تھے اور وہ ان سے الگ ہو گئے، ناراض ہو گئے۔ انہوں نے کہا ہر جگہ عقل 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 کیا لگا رکھا ہے، تو انہوں نے کہا کہ نہیں جناب، ہمارا مکتب الگ، ہم معتزلہ اب نہیں رہیں گے۔ اچھا، معتزلہ نہیں رہیں گے تو کیا بن جائیں گے؟ پھر یاد کیجئے، کچھ تھے منکر، منکر علم کلام، ٹھیک ہے جی، اہل حدیث، ان کے مقابلے میں یہ سب چل رہا تھا نا معتزلہ۔ یہاں پر انہوں نے یہ نہیں کیا کہ یہ علم کلام کے منکر بن گئے ہو، ایسا نہیں کیا انہوں نے، بلکہ انہوں نے اپنا ایک الگ اسکول آف تھاٹ بنا لیا جس کو اشاعرہ کہا گیا، اور وہی پھر مین اسٹریم اہل سنت بن گیا۔ آج بھی اہل حدیث ہیں، نو ڈاؤٹ آج بھی ہیں، ایسا نہیں ہے، لیکن یہ کہ جو مین اگر آپ دیکھیں اسٹریم کے اندر تو اہل سنت اشاعرہ ہی کو کہا جاتا ہے۔ تو یہ جناب ابوالحسن اشعری جو ہیں، پھر انہوں نے کتاب بھی لکھی، اور کچھ عقل کے بھی قائل ہوئے، پورے نہیں، एक तो वो था ना कि साहब हम कोई बात ही नहीं करेंगे, वो हुआ नहीं, बात तो हम करेंगे। उन्होंने एक किताब भी लिखी इस्तेहसानुल खौस फी इल्मिल कलाम, कि ये अच्छा है कि इल्मे कलाम के अंदर गौर व खौस किया जाए, आदमी अपनी राय दे, वो उसमें कोई प्रॉब्लम नहीं है, वरना तो ये अपना मकतब ही अलग ना बनाते। वो कहते हैं ठीक है बस ये तो हम तो हदीस पढ़ेंगे आयत पढ़ेंगे, नहीं ऐसा नहीं, इन्होंने अपने नज़रियात को प्रमोट किया, दिया एक रिसाला लिखा, और यहीं से अहले हदीस अशायरा और हनाबिला नामी दो फ़िरकों में तब्दील हो गए। अहले हदीस का एक ग्रोह अशायरा बन गया, मुनकर तो थे ही वो, एक ने कहा कि नहीं जनाब ठीक है, अब ये कुछ दरमियान की कोई बात आई है अबुल हसन अशरी वाली, तो उसकी तरफ कुछ मायल हो, मोतज़िला तो हमारे लिए एक्सेप्टेबल नहीं है, लेकिन ये जो अब बात कर रहा है अबुल हसन अशरी इसमें कुछ दम लगता है, तो कुछ हैं कि वो इनकी तरफ आ गए, और कुछ हैं उन्होंने कहा कि नहीं साहब हम तो अपने उसी में ठीक हैं जो हमारा तरीक़ेकार था, इल्म कलाम वाला हमको नहीं चाहिए, तो वो बिल्कुल उससे अलग ही रहे। तो वो जो अलग थे अहले हदीस उन्हीं को हनाबिला भी कहा जाता है। हनाबिला एक तो फ़िक़ी एतबार से जो फिक के अंदर, लेकिन इस वक्त हम बात कर रहे हैं अकायद के एतबार से, कि अकायद के एतबार से भी उनको फिर हनाबिला कहा गया, वही अहले हदीस, वही मुनकरीन अहले कलाम, मुनकरीन इल्म कलाम, वही अहले हदीस और वही हनाबिला, इनके मुकाबले में फिर ये अहले सुन्नत या अशायरा एक और ग्रोह बन गया। इन अफराद के अंदर अगर आप देखें जो बड़े बड़े नाम हमारे सामने आते हैं, कुछ नाम आप जानते भी होंगे, अबुल हसन अशअरी के अलावा शेख मुफीद अलैह रहमा के ज़माने में, शेख मुफीद तो शियों के बहुत बड़े आलिम थे ना, एक उनके मासिर हैं काजी अबू बकर बाकलानी, ये बड़ी शख्सियत शुमार होते हैं इनके अशायरा के अहले सुन्नत के, जिनकी वफ़ात हुई 403 हिजरी के अंदर। इसी तरह से अबू इसहाक इस्फ़राइनी, इसी तरह से इमामुल हरमैन जुवेनी जो गज़ाली के उस्ताद हैं, ख़ुद इमाम गज़ाली अहयाउल उलूम वाले इमाम गज़ाली, ये सारे के सारे अशायरा में शुमार होते हैं। और फिर उसके बाद फ़ख्रुद्दीन राज़ी, जिनकी तफसीर का हवाला आपने बहुत सुना होगा, तफसीर कबीर, तफसीर कबीर, तफसीर कबीर, ये इमाम फ़ख्रुद्दीन राज़ी, ये भी अशायरा के बहुत बड़े आलिम माने जाते हैं। बाद में यानी एक चीज़ें जो है ना स्टैग्नेंट नहीं होती हैं, जैसे मैंने अभी अर्ज़ किया था आपकी खिदमत में कि आज अगर आप देखें तो बहुत सारी चीज़ें जो है मिक्सअप हो जाती हैं, ओवरलैप भी होने, कुछ वहाँ से ले लेते हैं, कुछ यहाँ से ले लेते हैं। गज़ाली के ज़माने के अंदर इल्म कलाम में, यानी ख़ुद गज़ाली ने अशअरी जो मकतब है उसके ऊपर इरफान का एक रंग उसके ऊपर चढ़ने लगा, बहुत ज़्यादा तसव्वुफ़ उसके ऊपर आने लगा। जब ख्वाजा नसीरुद्दीन तूसी शिया आलिम थे, तो ख्वाजा नसीरुद्दीन तूसी की एक इल्म कलाम के अंदर बड़ी अहम किताब है जिसका नाम है तजरीदुल एतिकाद, तजरीदुल एतिकाद बहुत मशहूर किताब, जिसकी शरह फिर बाद में लिखी है अल्लामा हिल्ली ने, बहुत सोने लिखी, उसमें अल्लामा हिल्ली ने भी लिखी कशफुल मुराद, जिसके बारे में कहा जाता है कि अगर कशफुल मुराद ना होती तो समझ में नहीं आता कि तजरीद के अंदर लिखा हुआ क्या है। तजरीद की जो इबारत है वो बहुत दकीक और बहुत मुश्किल इबारत मानी जाती है, मगर तजरीद इतनी मशहूर किताब हुई, ख्वाजा नसीरुद्दीन तूसी जो हैं उन्होंने ये किताब जो लिखी वो इतनी मशहूर हुई कि इसके अहले सुन्नत उलमा ने भी बहुत सी शराह लिखी है, बहुत सी, एक दो नहीं कई उसके अंदर शरहें लिखी गईं। मवाकिफ़ मकासिद ये दो किताबें, ये दोनों किताबें बरादरान अहले सुन्नत के उलमा ने लिखी, इल्म कलाम में लिखी, और इल्म कलाम में उनका स्टाइल वही था कि जो तजरीद का स्टाइल था, बहुत सुने तो तजरीद की शरह लिखते हुए अपने नज़रियात को पेश किया। तो ख्वाजा नसीरुद्दीन तूसी इस एतबार से बहुत अहम शिया आलिम बन जाते हैं। अच्छा ये इस वक्त बात क्या निकल आई, बात ये निकली थी ख्वाजा नसीरुद्दीन तूसी ने उसके अंदर फ़लसफियाना रंग इस्तेमाल किया, जो भी थोड़ी देर पहले आ गया मुतारिक आप तबसरा सुन रहे थे कि उसने इसको कॉम्प्लीमेंट किया, उसने इसको कॉम्प्लीमेंट किया, एक वक्त आया कि जिसमें दोनों बहुत करीब आ गए। तो ये जो ख्वाजा नसीरुद्दीन तूसी का कॉन्ट्रीब्यूशन है कि उसके बाद फ़लसफियाना रंग जो है वो उसके ऊपर बहुत ज़्यादा डोमिनेंट हो गया, इस्तिलाहात भी वो इस्तेमाल होने लगी वगैरह वगैरह। अब उसके बाद ज़रा इनके नज़रियात की भी एक फहरिस्त सुन लीजिए। ज़ात और सिफात में वहदत नहीं है, तौहीद صفاتی کا انکار. تمام حوادث میں یعنی جتنی بھی چیزیں ہوتی ہیں ارادہ اور قضاء و قدر الہی کو عمومیت حاصل ہے، انسان بیچارہ مجبور ہے. خیر کی طرح شر بھی خدا ہی کی جانب سے ہے، الخیر و شر من اللہ، خیر بھی خدا کی طرف سے شر بھی خدا کی طرف سے. انشاءاللہ اگر موقع ہوا تو ایک لیسن اس کے اوپر ہوگا. آغا مطہری کی دوسری جو کتاب ہے عدل الہی، جس کا میں نے پہلے بھی حوالہ دیا تھا، اس کے اندر انہوں نے اس کے اوپر ان لینتھ ڈسکشن کیا اور بہت اہم ڈسکشن ہے. وہ رہ بھی جائے تو خود پڑھیے گا، مگر بہت کام کی چیز ہے. وہ انسان مختار نہیں ہے، اس کے تمام اعمال و افعال خدا کی مخلوق ہیں. افعال کا حسن و قب ذاتی نہیں ہے بلکہ شرعی ہے. اسی طرح سے عدل بھی شرعی ہے نہ کہ عقلی، اس پر ہم بہت بات کر چکے ہیں. خدا پر لطف اور اصلاح کی رعایت واجب نہیں ہے، اس کی ڈیٹیلز ہیں اس وقت چھوڑ دیجئے. فعل پر انسان کی قدرت فعل کے ہمراہ سے پہلے نہیں ہے. انسان اپنے اعمال و افعال کا خالق نہیں ہے بلکہ وہ انہیں صرف کسب کرتا ہے. اب یہ جو کسب کا نظریہ انہوں نے دیا تھا وہ اسی لیے دیا تھا تاکہ معتزلہ اور شیعوں کے جو اعتراضات ہیں ان کا جواب دیا سکے، وہ بات بنتی نہیں ہے اس سے. خدا قیامت کے دن انہی آنکھوں سے نظر آئے گا. فاسق مومن ہے، فاسق کافر نہیں ہے. انہوں نے کہا منزلت بین المنزلتین، خوارج نے کہا کہ فاسق کافر ہو گیا، مرجیہ نے کہا کہ فسق و فجور سے کوئی فرق پڑتا ہی نہیں ہے، اس کا ایمان جو ہے اس کو کمپنسیٹ کرے گا. شفاعت میں کوئی حرج نہیں ہے. جو معتزلہ نے کہا کہ شفاعت نہیں ہو سکتی، اگر خدا کسی بندے کو توبہ کے بغیر بخش دے تو اس میں بھی کوئی مذائقہ نہیں ہے. دوسرا ایکسٹریم، اگر وہ بے گناہ بندے پر عذاب بھی کر دے تو بھی کوئی حرج نہیں ہے. معتزلہ ایک ایکسٹریم کی طرف گئے، یہ دوسرے ایکسٹریم کی طرف چلے گئے. کلام خدا قدیم ہے، مخلوق نہیں ہے، قدیم ہے. پھر اس کو جسٹیفائی کرنے کے لیے انہوں نے کہا لیکن یہ کلام نفسی ہے نہ کہ کلام لفظی، اس کی کوئی شرح معقول موجود نہیں ہے. کس بیانی اور وعدہ خلافی، سوری معذرت، خدا کے افعال کی کوئی غرض و غایت نہیں ہے. خدا کے افعال کی کوئی غرض و غایت نہیں ہے. تکلیف ما لا یطاق میں کوئی مذائقہ نہیں. اب یہ فہرست میں یہاں سے پڑھ رہا ہوں جو ہمارے ریلیونٹ تھوڑی بہت بن رہی ہے، جو آگے مطہری نے یہاں پر دی ہے. پھر ان کی کچھ کتابوں کا تذکرہ کیا گیا ہے اور اس کی کچھ ہسٹری انہوں نے بیان کی ہے. ان سب کو چھوڑیے اور آگے بڑھ جائیے. چونکہ ہم لوگ معتزلہ کو ڈسکس کرتے ہوئے اشاعرہ کے نظریات کو کافی ڈسکس کر چکے ہیں، لہذا ہم تھوڑا سا کوئکلی یہاں سے چلے گئے. اب اس کے بعد شیعہ، شیعہ جو علم کلام ہے اس کے اندر اگر آپ دیکھیں گے تو یہاں پر بھی ہم تھوڑا سا فہرست کو ہی دیکھ لیں. پہلی کتاب، پراپر کتاب یعنی قرآن مجید کے علاوہ جو احادیث کی کتابیں ہیں ان کے علاوہ، اس لیے کہ اگر آپ ہماری جو کتابیں احادیث کی ہیں نا اس کو بھی اگر آپ دیکھیں گے تو اس میں علم کلام کی بہت ساری چیزیں آپ کو نظر آئیں گی. مثلا اصول کافی کو اگر آپ دیکھیں تو اصول کافی کا پہلا چیپٹر کیا نام ہے اس کا؟ کتاب العقل والجہل. عربی کے اندر کتاب چیپٹر کو کہتے ہیں، کتاب کتاب کو بھی کہتے ہیں، کتاب چیپٹر کو بھی کہتے ہیں. تو جو پہلا چیپٹر آپ کو نظر آئے گا الکافی کے اندر بیٹا، وہ ہے کتاب العقل والجہل. ساستہ میں آپ دیکھیں آپ کو اس طرح کی چیزیں شاذ و نادر نظر آئیں گے. کتاب العقل والجہل سے ہی شروع کرنا، پھر اس کے بعد کتاب العلم کے اوپر بحث کرنا، یہ اس روش کو سمجھاتا ہے کہ جو ہمارے سامنے رکھی گئی معصومین کی طرف سے، اس لیے کہ یہ معصومین کا کلام تھا نا، تو پیغمبر اکرم کی احادیث جو معصومین کے ذریعے سے ہم تک پہنچ رہی تھی، تو اس کو بھی دیکھیے اور تمام تر چیزوں کو دیکھیے. پھر اس کے بعد اگر آپ فارمل کسی کتاب کی تلاش میں جاتے ہیں تو یہ جناب میثم تمار کے پوتے تھے، علی ابن اسماعیل بن میثم تمار، ان کی ایک کتاب تھی. پھر اس کے بعد ہم دیکھتے ہیں متکلمین کا یعنی علم کلام کے ماہرین کا ایک پورا سلسلہ ہے. چھٹے امام بہت انکریج کیا کرتے تھے، بہت زیادہ. ہشام بن حکم، یہ نام آپ نے سنا ہے، بہت مشہور متکلم ہے، شیعہ متکلم ہے. جو مناظروں کا ماہر خاموش کر دینے والا اور بہت ہی حاضر جواب. اسی طرح ہشام بن سالم، حمران بن آیون، مومن طاق، ان کے واقعات بہت مشہور ہیں، بہت مشہور ہیں. قیس بن ناصر، یہ سارے کے سارے اس زمانے کے اندر متکلمین تھے. چھٹے امام باقاعدہ ہشام بن حکم کے حوالے سے کیا کرتے تھے، حالانکہ وہ نوجوان تھی، وہ تھا ینگ گائے، مگر وہ اپنے اصحاب سے زیادہ ان کو عزت دیا کرتے تھے، دوسرے اصحاب سے زیادہ ان کو عزت دیا کرتے تھے، انہیں سب سے اوپر بٹھاتے تھے. اور اس کی وجہ یہی بیان کی گئی کہ امام اس کی اہمیت کو سمجھانا چاہتے تھے، اس علم کی بھی اور اس علم کے ماہر کی بھی. آٹھویں امام کے زمانے میں بھی بہت سارے مناظرے ہوئے، لہٰذا میں اس کی تفصیلات بھی ملتی ہے کہ مامون رشید کا دربار ہے، اور مثلا ایک جاسلیک نصرانی عیسائی راہب جو ہے، اس نے اعتراض کیا، آٹھویں امام نے اس کا جواب دیا. اس زمانے کی جو فضا ہے اس کو باقاعدہ کتابوں کے اندر ریکارڈ کیا. یہ سب علم کلام ہی کے ذیل کے اندر آتا ہے. ایک آپ نے نام شاید سنا ہو، فضل بن شازان. اگر آپ ایران گئے ہیں تو اطراف کی زیارتوں میں کبھی جائیں اور تفصیلی زیارت کریں، تو فضل بن شازان کی زیارت آپ کرتے ہیں نیشاپور میں. نیشاپور کے علاقے میں فضل بن شازان بہت اہم ایک ہمارا صحابی گزرا ہے، آٹھویں امام کا اور ساتھ ساتھ نویں امام کا اور دسویں امام کا صحبت کا شرف ان کو حاصل رہا. یہ بھی متکلم تھے، فقیہ بھی تھے، محدث بھی تھے، متکلم بھی تھے. نوبختی خاندان، یہ جن سے حسین بن رو کا تعلق تھا، حسین بن رو نوبختی. نوبختی خاندان جو ہے اوور آل علم کلام کے اندر بڑی مہارت رکھتا تھا. اسی طرح سے ابن قبہ رازی، ابن مسکوے، خواجہ توسی، نصیر الدین توسی، علامہ ہلی، بعد میں پھر ملا صدرہ، حالانکہ وہ فلسفی تھے مگر بہرحال ان کا بھی علم کلام کے حوالے سے کنٹریبیوشن ہے. تو یہ سارے کے سارے شیعہ علماء شمار. شیخ صدوق کو آپ نظر انداز نہیں کر سکتے، جنہوں نے اعتقاد شیخ صدوق لکھا. شیخ مفید کو آپ اگنور نہیں کر سکتے، جنہوں نے علم کلام کے حوالے سے کتاب لکھی. اسی طریقے سے دیگر بہت سارے علماء ہیں جنہوں نے اس حوالے سے قلم اٹھایا، بہت بہت کتابیں لکھی گئیں، پڑھ سکتے، دیکھا جا سکتا. اب ذرا یہ شیعہ جو نظریہ ہے اس کے حوالے سے ایک فہرست بھی آ جائے. توحید کے حوالے سے بھی بالکل کلیئر ہے، شیعہ نظریے کے اعتبار توحید ذاتی بھی ہے، صفاتی بھی ہے، اخلاقی افعالی بھی ہے اور عبادی بھی ہے، اس ڈیٹیل کے مطابق جس کو ہم لوگ پہلے ڈسکس کر چکے ہیں. عدل کے اندر بھی جو شیعہ نظریہ ہے وہ پہلے جو نظریات ڈسکس ہوئے اس کے اندر آ چکا، عدل تکوینی، عدل تشریعی، عدل جزائی، ان سب کے شیعہ قائل ہیں. حسن قبح عقلی کے بھی قائل ہیں، خدا حکیم ہے، اس کا کوئی فعل حکمت سے خالی نہیں ہو سکتا، اس کے بھی قائل ہیں. بے شک خدا بے نیاز ہے، خدا محتاج نہیں ہے، مگر اس کا مقصد خود اپنے لیے ہونا کوئی ضروری نہیں ہے، بلکہ اپنی مخلوق کے لیے بھی ہو سکتا ہے. اختیار اور آزادی کے اندر لا جبرا ولا تفویض، الامر بین الامرین، اس پر بھی ہماری بات ہو چکی اختیار اور آزادی کے حوالے سے. عقل کی حجیت، کہ عقل کا اگر کوئی مستقل فیصلہ ہے تو وہ حجت ہے، اس حد تک کہ فقہ کے اندر بھی اس کو شامل کیا گیا. قرآن، سنت، اجماع اور عقل، تو اجماع تو سنت کی طرف ہی پلٹ جاتا ہے، مگر عقل جو ہے وہ مستقل اپنی ایک حیثیت رکھتی ہے. یعنی کسی جگہ پر اگر عقل کوئی ایسا فیصلہ دے جو 100% ہو، شک کی کوئی گنجائش نہ ہو، تو اس کو بھی قبول کیا جائے گا. یہ بات بھی آ چکی کہ اللہ کے افعال کے اندر کوئی نہ کوئی مقصد ہوتا ہے. جو خدا کا دیدار، اس کی جو بحث ہے اس کے اندر، کہ نہ دنیا میں نہ آخرت میں، ان آنکھوں سے تو کوئی ممکن نہیں. ہاں دل کی آنکھوں کی اگر آپ بات کریں تو وہ معرفت کی ترقی. یہ خود امیر المومنین کا جملہ ہے کہ میں اس خدا کی عبادت نہیں کرتا کہ جس کو دیکھا نہ ہو. آنکھیں تو اسے نہیں دیکھتی، خود مولانا نے اس کی تشریح کی ہے، مگر دل کی آنکھ سے اسے دیکھا جا سکتا ہے. یعنی انسان اپنی معرفت کو اتنا بڑھائے کہ خدا کی قربت کا احساس کرے، مگر ان آنکھوں سے دیکھنا اس کا تو کوئی مطلب نہیں. فاسق کے ایمان کے بارے میں شیعہ نظریہ کیا ہے؟ تو فاسق کو مسلمان مانتے ہیں، ایسا نہیں ہے کہ فاسق کو ہم کافر قرار دیتے ہیں، فاسق مسلمان. عمل کی کوتاہی کی وجہ سے وہ گنہگار ہے، وہ توبہ کرے، بے شک توبہ کرنے کا پابند ہے، اس کی اصلاح کرنے کا پابند ہے، ورنہ وہ گنہگار ہے. اگر توبہ کیے بغیر اگر جاتا ہے تو پھر وہ وہاں پر سزا کا مستحق ہے، مگر سزا کا مستحق ہونے کے بعد شفاعت ہم اس کا انکار نہیں کرتے، شفاعت کا ہم انکار نہیں کرتے. یعنی ایک انسان کا گنہ گار ہونا ایک بات ہے، اس سے وہ کافر نہیں ہو جاتا. ون نمبر ٹو، اس دنیا کے اندر وہ توبہ کر کے جائے بہت اچھی بات ہے، اگر وہ توبہ کیے بغیر جائے تو پروردگار اس کو جہنم میں ڈال دے تو کوئی غلط کام نہیں ہوا. لیکن اگر پروردگار عالم اپنی رحمت کی وجہ سے یا کسی شفاعت کی وجہ سے اگر اس کو معاف کر دیتا ہے تو اس میں بھی خدا کے اوپر کوئی الزام نہیں. کہ عدل کا یہ مطلب نہیں تھا کہ وہ احسان بھی نہیں کر سکتا. پھر واپس یاد کیجئے، ایک مثال میں نے آپ کو دی تھی کہ اگر آپ رکشہ والے سے 5 روپے کرایہ طے کرتے ہیں تو 5 سے کم دینا ظلم ہے، 5 سے زیادہ تو آپ دے ہی سکتے ہیں. 6 روپے اگر آپ دے دیں گے تو یہ عدل کے خلاف نہیں ہے، یا عدل سے بھی اوپر آپ چلے گئے، احسان کیا آپ نے اس کے اوپر، ایک تفضل ہے. تو وہ اگر آپ 5 روپے جو کرایہ طے ہوا تھا وہ نہ دیں تو ظلم ہے، 5 روپیہ دینا عدل ہے. تو عدل تو ہو گیا، اب عدل سے بھی آگے چلا گیا معاملہ کہ احسان آپ نے اس کے اوپر کیا. اس کو عدل کے خلاف ورزی شمار کر کے خدا کے لیے قبح یا خدا نے ایک برا کام کر دیا یہ نہیں کہا جائے گا. عقل یہی کہتی ہے کہ اچھا کام کیا، عقل یہ کہتی ہے کہ اچھا کام کیا اس کے اندر. لہذا حق تلفی ہو گئی، خدا کی ایک حق تلفی ہو گئی بندے کی طرف سے، کہ پروردگار عالم کے ذمے جو ایک فرض تھا اس کے اوپر اور خدا کا ایک حق تھا، اس حق کو اس نے ادا نہیں کیا، اپنے فرض کو اس نے ادا نہیں کیا. اب اس کا نتیجہ یہ نکلا کہ وہ مستحق ہو گیا عذاب کا. لیکن عذاب کا اگر مستحق ہو گیا اور خدا اس عذاب کے اندر کمی کر دیتا ہے یا اس عذاب کو معاف کر دیتا ہے اپنی رحمت کی وجہ سے یا کسی شفاعت کی وجہ سے، شفاعت دعائی ہے نا، وہ قیامت کی جب بحث آئے گی تو انشاءاللہ اس میں بات کریں گے. تو اگر وہ دعا مانگے کوئی معصوم کی دعا کی وجہ سے، اس میں ڈیفینیٹلی اس کی شرائط ہیں، ایسا نہیں ہے کہ اس کی کوئی شرط نہیں، شرط تو ہے. لیکن اگر اس کو معاف کر دیا جائے، ہم اگر کے ساتھ کہہ رہے ہیں اس سیناریو کے اوپر، تو یہ عدل کے خلاف نہیں ہوگا، یہ احسان ہوگا پروردگار عالم کی طرف سے. اسی طرح سے خدا نے اگر طے کیا تھا کہ بھائی جنت کے اندر اس کو یہ دیا جائے گا، یہ وعدہ تھا، اس سے زیادہ دے دیا، اگر اس سے زیادہ دے دیا تو اس کے اندر کسی قسم کا کوئی الزام خدا کے اوپر نہیں. پھر اس کے بعد شیعہ حضرات جو ہیں وہ انبیاء اور اولیاء کی معصومین کی عصمت کے قائل ہیں کہ وہ ان کو معصوم مانتے ہیں. یہ بھی ایک شیعہ عقائد کے اندر ایک اہم چیز ہے کہ جو ہمیں نظر آتی ہے. تو جناب علی، یہ تھا ایک تھوڑا سا ہسٹوریکل بیک گراؤنڈ جو آپ کے ساتھ شیئر کرنا تھا. اینی کوشچنس؟ فرمائیے.
کلام میں رکھا اس لیے کرتے ہیں کہ ڈسکس کیا جائے، کسی بھی مسئلے کو ڈسکس کیا جائے. تو جب دو عالم بیٹھتے ہیں تو ایک ڈسکس کریں، جیسے آپ نے بتایا اس میں خوارش کا کہ وہ تو امامت کے قائل ہی نہیں ہوئے، امامت کو انہوں نے نکال ہی دیا. اس کے بعد والے آنے والے ہمارے امام نے اور جنہوں نے امامت پر بحث تو کی ہوگی، کسی نتیجے
میں
نہیں پہنچے گی.
ہاں یہی تو ہے نا، جو اس کے نتیجے میں پہنچ گئے وہ انہوں نے امامت کو مان لیا نا.
کلام یہ تھا کہ اس کا فائنل رزلٹ کیا ہوگا؟
فائنل رزلٹ یہ ہوا کہ دو حصے بن گئے، کوئی فائنل رزلٹ نہیں آیا. فائنل رزلٹ یہ آیا، دیکھیے آپ خود سوچیے نا، اگر ہم اس وقت ایک بحث کرتے ہیں کہ بریانی پکانی ہے یا کڑھائی بنانی ہے، آپ کو پورا حق ہے، یہ ذوق کی بات ہے، اس میں عقل سے زیادہ ذوق کا تعلق ہے نا اس کے اندر، کہ بھائی آپ دلیل دے سکتے ہیں کہ بریانی پکنی چاہیے، میں دلیل دے سکتا ہوں کہ کڑھائی پکنی چاہیے، پھر باقی آپ اپنے گھر میں اپنا اختیار رکھتے ہیں، میں اپنے گھر میں اپنا اختیار رکھتا ہوں. اگر میں کنونس ہو جاؤں گا تو آپ کے کہنے پر مثلا بریانی پکوا لوں گا، آپ میرے کہنے پر کنونس ہو جائیں گے تو آپ کڑھائی پکوا لیں گے. لیکن نہیں ہوا نا بابا، کنونس ہی تو نہیں ہوا. یہی تو وہ چیز ہے کہ جس کے لیے پروردگار نے کہا کہ آخری فیصلہ پہ خدا کرے گا. لکم دینکم ولی دین کیوں ہیں؟ آپ تو امامت کی بات کر رہے ہیں، توحید کے اوپر کہاں سب کے سب متفق ہو گئے، کہاں ہو گئے؟ آپ جو امامت کے اوپر کہہ رہے ہیں، سوچیے گا خدا کے اوپر کہاں سب اتفاق کر رہے ہیں. اس وقت اس گلوب پر 7 ارب سے زیادہ افراد موجود ہیں. نہ زیادہ تر خدا کا اقرار کرنے والے ہیں، زیادہ تر خدا کا اقرار کرنے والے ہیں، لیکن کیا زیادہ تر موحد ہیں، توحید کے ماننے والے ہیں اسی طریقے سے؟ کسی نہ کسی اعتبار سے گڑبڑ ہے. اب مثلا اگر آپ شروع کریں कि इस वक्त पूरी दुनिया के अंदर क्या प्रोपोर्शन बनेगा मुसलमानों का, 1 अरब से कुछ ज़्यादा लगा लीजिए, 7 अरब में से 1 अरब कितना हुआ, 1/7, ये रफ कैलकुलेशंस हैं, 1/7, तो 1/7 परसेंटेज में क्या बनता है। तौहीद का वो तसव्वुर जो इस्लाम ने दिया है वो 1/7 अफराद मान रहे हैं, 7 अरब में से 1 अरब नहीं माने, ना माने। इसी तरीके से अगर आप देखें यही 1 अरब जो है वो पैगंबर अकरम को रसूल मान रहे हैं, दूसरे तो बिल्कुल ही नहीं मान रहे रसूल, खुदा को तो किसी ना किसी उनवान से मान रहे हैं 7 अरब में से अक्सर, मगर इस आखिरी रसूल को वो रसूल ही नहीं मान रहे। तो इसमें तो बिल्कुल मुनफरिद हो गए 1 अरब अफराद। तो 1 अरब के अंदर जो इमामत के कायल हैं वो और मुख्तसर हो जाएंगे, हो जाए। इसीलिए हम कह रहे हैं कि अदद कब से मयार बन गया, तादाद कब से मयार बन गया, तादाद मयार नहीं है। जो कुरान मजीद पहले दिन से कह रहा है वमा अलर रसूल इल्लल बलागुल मुबीन, रसूल की जिम्मेदारी सिर्फ इतनी है कि वो पैगाम को साफ साफ पहुँचा दे, उससे ज़्यादा जिम्मेदारी तो रसूल की भी नहीं है। बहस करना, गुफ्तगू करना हुज्जत तमाम करता है, कि सामने वाला ये नहीं कह सकता कि मुझे पता नहीं था। ये क्या आपको पता था, आपके सामने बात को बयान कर दिया गया था, खत्म। उसके बाद तो आप उसके इख्तियार को क्यों सल्ब करना चाहते हैं, उसका इख्तियार तो रहेगा। ये तो ब्यूटी है ना जो इंसान के केस के अंदर है, क्या आपका इख्तियार बाकी रहेगा, फिर आप जाने और खुदा जाने, मैं जानूँ और खुदा जाने, ये जाने और खुदा जाने, सब जाने और खुदा जाने, सबका मामला खुदा के साथ है। किसी एक जगह पर अगर कोई ऐसी जमात बन जाएगी तो काम तेज़ी के साथ आगे बढ़ेगा, वो सही है। हम फिक्र अफराद जैसे इनकलाब ईरान की आप मिसाल अगर देख लें कि क्यों हो पाया, वो नज़रिया जो है किताब के अंदर तो लिखा हुआ था, मगर किताब के अंदर लिखा हुआ नज़रिया उसको इम्प्लीमेंट करना, फिर विलायत फ़कीह के कॉन्सेप्ट को समझाना, मनवाना, मजाक नहीं है, एक बहुत बड़ा अचीवमेंट है। तो वो इसी तरीके से होता है कि जनाब आप अपने फ़ैसलों के अंदर इख्तियार रखते हैं, ये अपने फ़ैसलों में इख्तियार रखते हैं, आखिर में ये होता है कि जनाब अपने अपने फ़ैसले पर बाकी रहते हुए इस दुनिया से चले जाइए, आप जाने और खुदा जाने। इस दुनिया में रहते हुए कि नहीं साहब ये भी वही नज़रिया, ये भी वही नज़रिया था, ये भी वही नज़रिया रखते हैं, ये भी वही नज़रिया रखते हैं, अब टीम बन जाएगी, एक जमात बन जाएगी, उस जमात के बनने के नतीजे में वो काम जो है उसकी स्पीड बढ़ जाएगी, उसका जो पेस है वो बढ़ जाएगा, और जितना ज़्यादा इसको मल्टीप्लाई करते चले जाएंगे उतना ही ज़्यादा काम तेज़ी के साथ आगे बढ़ता चला जाएगा। वो वक्त आएगा कि ले यूज़हरो वाला दीन कुल्ले वलो करे अल मुशरिकु। कोई और सवाल आप लोगों का? पूछ लीजिए अगर हुआ कोई।
सूरह फौत के अंदर आयत नंबर 21 से 25 तक एक दाऊद का वाक्य बयान हुआ है कि जिसके अंदर उनसे दुनिया के बारे में भी जिक्र किया गया, उसके अंदर खुदा ने कहा है कि इन्होंने माफ़ी मांगी और हमने इनको माफ़ कर दिया, तो उन्होंने किस गलती की माफ़ी?
हाँ, तरके औला है ना, मैक्सिमम अम्बिया के केस के अंदर तरके औला की ये इस्मत में डिस्कस होता है बेटा। जब नबूवत का जो चैप्टर है ना अम्बिया की नबूवत अकायद के अंदर, तो उसमें एक बहस आती है अम्बिया की खसूसियात। नबूवत में बहुत कुछ डिस्कस होगा, नबूवत, नबूवत की ज़रूरत, नबूवत खासा, नबूवत अम्मा, वहाँ पर अम्बिया की खसूसियात डिस्कस होती हैं कि अम्बिया की सिफात क्या क्या थी। उसी के अंदर एक सिफत आती है इस्मत, कि अम्बिया का मासूम होना ज़रूरी है। वहीं पर उसका एक सप्लीमेंट्री पॉइंट आता है कि जब अम्बिया का मासूम होना ज़रूरी है तो इन आयतों का क्या मतलब है, लेकिन लंबी बात है। उसमें जनाब आदम अलैहिस्सलाम से लेकर जनाब मूसा अलैहिस्सलाम, ये जो आप फरमा रहे हैं वो भी, अगर आप पढ़ना चाहें तो तंजीहुल अम्बिया, सैयद मुर्तज़ा की किताब है, सैयद मुर्तज़ा रहमा, उसका उर्दू तर्जुमा हो चुका है, मिलता है या नहीं मिलता हमें नहीं पता, हुआ है ये मुझे पता है, किताब बहुत मशहूर है और मुख्तसर है, इतनी छोटी सी किताब। एक और किताब है आयतुल्ला जाफर सुबहानी की, जिस جس کا نام ہے قرآن کا دائمی منشور. کئی جلدیں، 10-12-13 جلدیں، تو اس کی ایک جلد آپ دیکھیے گا انبیاء کے حالات سے متعلق ہے، اس کے اندر آپ کو بہرحال اس کی ڈیٹیل ملے گی. پھر آخر میں تیسری چیز رہ جاتی ہے تفسیر نمونہ. یہ جو ریلیونٹ آیت ہے اسی کو آپ تفسیر نمونہ کے اندر دیکھ لیں تو آپ کو مل جائے گی. اگر آپ کے پاس تفسیر نمونہ نہ ہو تو گوگل پر یہ سرچ کریں، تفسیر نمونہ، تو اردو والی تفسیر نمونہ ایک اچھے انداز سے پریزنٹیبل آپ کے پاس آ جائے گی. ویب سائٹ پر ہے اور اچھی ہے، سرچیبل ہے، تو وہ ریلیونٹ آیت جو ہے اس کی آپ تفصیل پڑھ لیجئے گا، اس کے اندر آپ کو ملے گا. بہت لمبی بات ہے، یہ تو پورا ایک لیکچر مانگتی ہے بیٹا اس کے اندر، ٹھیک ہے؟ لہٰذا اس کے اندر ابھی اس کو ڈسکس نہیں ہو کر پائیں گے، ختم ہے، ٹائم پورا ہو گیا. اللہ آپ لوگوں کو خوش رکھے. وآخر دعوانا ان الحمد للہ رب العالمین.